नमस्कार, फ्रिडम चौतारी पडकास्टको 98 श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। आज हामी पत्रकार सुरक्षा र दण्डहीनताको निरन्तरताको विषयमा छलफल गर्दैछौ। सशस्त्र द्वन्द्वको बेलाबाट यता देशको राजनीतिमा क्रमश सुधार आए पनि विगतको द्वन्द्वमा पीडित भएका पत्रकार तथा उनीहरूको परिवारले पाउनुपर्ने न्यायको प्रत्याभूति अझै हुन सकेको छैन। अझ पत्रकारमाथि हुने हिंसाको घटनामा केही वर्ष यता बढोत्तरी हुन थालेको छ। दण्डहीनताको संस्कृति मौलाइरहेको छ। हरेक वर्ष नोभेम्बर 2 पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाइँदै आएको छ। पत्रकार तथा मिडियाकर्मी विरुद्ध हुने अपराध सम्बन्धी दण्डहीनता अन्त्य गर्नका लागि विश्वभर ऐक्यबद्धता जरुरी छ। सन् 2009 फिलिपिन्सको एम्पातुएन हत्याकाण्ड अर्थात् मागुइडानो हत्याकाण्डमा मारिएका 32 पत्रकार तथा मिडियाकर्मीको सम्झनामा विश्वभर अभिव्यक्ति स्वतन्त्रता प्रेमी संघ संस्थाले गरेको वकालतको परिणामस्वरूप संयुक्त राष्ट्रसंघको महासभाले सन् 2013 यो दिवसलाई संसारभर मनाउने निर्णय गरेको थियो। विगत एक दशकदेखि नेपालमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हक हितका लागि काम गर्दै आएको फ्रिडम फोरमले यो वर्ष डिजिटल संवाद आयोजना गर्यो। फ्रिडम चौतारी पडकास्टको 98 श्रृंखलामा यो संवादलाई समेटिएको छ। यस संवादको सहजीकरण गर्दै हुनुहुन्छ वरिष्ठ पत्रकार तारणा दाहाल। सुनौ सो संवाद आजको फ्रिडम चौतारी पडकास्टमा।
आज पत्रकार विरुद्ध हुने हिंसाहरू एउटा आम समस्या, दण्डहीनताको अवस्था जताततै छ र पत्रकार विरुद्धका अपराधका घटनाहरू पनि घटि नै रहेका छन्। त्यो नेपालमा मात्र होइन, संसारमै घटिरहेका छन् र अहिले पनि पत्रकारहरू मानवाधिकारको पहिलो पङ्क्तिका रक्षकहरू हुन् र जो चाहिँ सबैभन्दा बढी जोखिममा बसेर काम गर्नुपर्छ। अरूलाई सुसूचित गराउने उद्देश्यका लागि क्रियाशील हुने पत्रकारहरू जहिले पनि सत्यको खोजीमा हुन्छन् र सत्यको खोजी अरूलाई सुसूचित गराउने दायित्व निर्वाह गर्न सत्यको खोजीमा लागिरहँदाखेरि विभिन्न किसिमका प्रहारहरूको निशाना बन्ने क्रम सधैँ छ। कहिले विभिन्न सन्दर्भहरूमा त्यो प्रहारको निशाना बढी हुन्छ, कहिले कम हुन्छ र यो घटनाहरूमा हामीले आज चिन्ता गर्न खोजेको चाहिँ दण्डहीनताको जुन संस्कृति हो त्यो निरन्तर छ र त्यो निरन्तर रहेको संस्कृतिका विरुद्ध आवाजहरू उठाइरहनु पर्छ भनेर यो नोभेम्बर महिनाभरिलाई संसारभरि नै पत्रकार विरुद्ध हुने हिंसाको अन्त्य गर्नको लागि जुन चुनौती छ त्यो चाहिँ दण्डहीनताको चुनौती देखियो र त्यो दण्डहीनताको चुनौतीको बारेमा बहस, पैरवी, छलफलहरू चलाउने र विभिन्न ढङ्गले मारिएका, बेपत्ता पारिएका र पीडित बनेका पत्रकारहरूको एउटा सोलिडारिटी दिने, उहाँहरूलाई सम्मान व्यक्त गर्ने र उहाँहरूको परिवारले उहाँहरूले जस्टिस पाउनुहोस् भनेर एउटा दबाब सिर्जना गर्ने, जनमत बढाउने अभियानको रूपमा यो महिनालाई संसारभरि नै मनाइन्छ। खास गरी संयुक्त राष्ट्रसङ्घले यो नोभेम्बर 2 पत्रकार विरुद्ध हुने दण्डको, यो हिंसाको अन्त्यको लागि एउटा इन्ड इम्प्युनिटी क्याम्पेन गर्ने दिनको रूपमा घोषणा गरेपछि नेपालमा हामीले निरन्तर यो आवाजलाई पहिलादेखि नै उठाउँदै आएका थियौँ र त्यसपछि यसको एउटा घटनाको रूपमा एउटा जिम्मेवार ढङ्गले यो आवाजलाई बुलन्द गर्ने महिनाको रूपमा हामीले मनाउँदै आएका छौँ र हामीले पत्रकार विरुद्ध हुने घटनाको जुन दण्डहीनताको अवस्था छ त्यसका विरुद्ध निरन्तर क्याम्पेनहरू गरि नै रहेछौँ, आवाजहरू उठाइ नै रहेछौँ, अनुसन्धानहरू गर्ने, त्यसलाई विभिन्न ढङ्गले आवाजहरू बुलन्द गर्ने र जस्टिस प्रोसेसमा भिक्टिम्सका फ्यामिलीलाई अथवा भिक्टिम्सलाई सपोर्ट गर्ने अभियानहरूमा फ्रिडम फोरम निरन्तर लागिरहेको छ र यो वर्ष अब यो विपत्तिको बिचमा हामीले त्यस किसिमले यसलाई एउटा राष्ट्रव्यापी अभियानको रूपमा विभिन्न क्रियाकलापहरू गरेर मनाउन सकेनौँ र त्यसका बावजुद पनि यो महिनामा हामीले यो आवाज मुखरित गरिरहनु पर्छ भनेर नोभेम्बर महिनाको पहिलो तारिकदेखि नै हामीले सोसल मिडियाबाट, आम संचारका माध्यमहरूबाट विचार, लेख, बहसहरू, पैरवीहरू विभिन्न ढङ्गले आवाजहरू दिइरहेका छौँ र पीडित पत्रकारहरूका न्याय प्राप्त गर्ने प्रक्रियाहरू कहाँ पुगेका छन्, कसरी अल्झिएका छन्, तिनमा के समस्या भइरहेको छ भन्ने खोजी गर्ने, अपडेट गर्ने कामहरूलाई निरन्तरता दिएका छौँ र आज हामी त्यसैको बारेमा एउटा छलफल गर्दैछौँ र हामी सबैलाई थाहा छ नेपालमा यो संक्रमणकालीन न्यायको अवस्था भयावह अवस्थामा छ, सशस्त्र द्वन्द्वपछि जुन शान्ति प्रक्रिया भएको थियो, शान्ति सम्झौता भएको थियो, त्यसपछि निरूपण हुनुपर्ने तमाम मुद्दाहरूको निरूपण अझै भएको छैन, न मेलमिलाप गराइएको छ, न पुनस्थापनाको कामहरू राम्ररी भयो, न बेपत्ता नागरिकहरूको खोजी हुन सक्यो। त्यसैले हामी कहाँ पनि पत्रकारहरू धेरै सशस्त्र द्वन्द्वमा पीडित हुनुभयो, त्योभन्दा अगाडि नै पीडित हुनुहुन्थ्यो, पत्रकारहरू मारिने क्रम अगाडि नै थियो र सशस्त्र द्वन्द्वको अन्त्यपछि पनि पत्रकारहरू अथवा सञ्चारकर्मीहरू मारिने क्रम, उहाँहरूको हत्या हुने क्रम निरन्तरै छ। तर धेरै जसो सशस्त्र द्वन्द्वमा विद्रोही पक्ष र सरकार पक्ष दुवैतिरबाट पत्रकारहरू मारिने, बेपत्ता पारिने घटनाहरू भयो र त्योको न्यायको जुन आवाज हो त्यो पीडितहरूको, त्यो आवाज अहिले पनि निरन्तरता नै दिनुपर्ने अवस्था छ र त्यसलाई हामीले उठाइरहनुपर्छ भने न्याय भन्ने कुरा सजिलै प्राप्त हुँदैन र न्यायका लागि निरन्तर आवाज दिइ पनि रहनुपर्छ। त्यही कर्तव्य महसुस गरेर हामीले सशस्त्र समय र त्यसपछि धेरै पत्रकारहरू, नेपाली पत्रकारहरू मारिनु भएको छ, बेपत्ता पारिनु भएको छ, अझ त्यो क्रम अझ अहिले पनि विभिन्न ढङ्गले अरू रूपमा भइरहेको छ, ती सबै आवाजहरूलाई पनि एकचोटि सम्झौँ र त्यो अवस्थाहरूको पनि एकचोटि स्मरण गरौँ। न्याय प्राप्तिको अभियानमा हुन त हामी सम्पूर्ण नागरिकहरूकै जो पीडित हुनुहुन्थ्यो उहाँहरूको न्याय प्राप्तिको अभियानमा र हामी सँगै छौँ, तर फ्रिडम फोरमले विशेष गरी अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको अधिकारका मुद्दालाई विशेष फोकस गरेर यो अभियानमा जोडिने एउटा जिम्मेदारी जवाबदेहिता जस्तो हामीले लिइरहेको हुनाले आज हामीले तिनै साथीहरू जो मारिनुभयो, जो पीडित हुनुभयो, जसको परिवार अहिले पनि न्यायको खोजीमा छ र त्यसपछि पनि पत्रकार विरुद्ध भएका हिंसाका घटनाहरू रोकिएका छैनन्, दण्डहीनताको संस्कृति झन् यथावत छ, झन् बढी त्यसले जर अगाडेको छ, यिनै विषयमा चिन्तन गरौँ, छलफल गरौँ र हामीसँग भएका केही तथ्य अवस्थाहरूको बारेमा पनि यहाँ साथीहरूलाई जानकारी दिउँ, सरकारवाला निकायहरूलाई पनि केही घचघच्याउँ, राज्यका निकायहरू अधिकारका लागि गर्ने राष्ट्रिय मानवाधिकार आयोग, यो मेलमिलाप सत्य निरूपण आयोग, बेपत्ता छानबिन आयोग र नेपाल सरकार समेतलाई केही न केही रूपमा घचघच्याउँ भन्ने उद्देश्य लिएर आजको हामीले कार्यक्रम आयोजना गरेको र नेपालमा मिडिया खास गरी पत्रकारहरूको सञ्चारकर्मीहरूको विरुद्धको यो हिंसाको अवस्था र त्यसमा चाहिँ मूल रूपमा दण्डहीनताको एउटा जुन क्रोनिक समस्या छ त्यसको जुन निरन्तर भइरहेको अवस्था छ त्यसका बारेमा हाम्रो एउटा सानो प्रस्तुति हामी राख्छौँ र त्यसका लागि म धर्मेन्द्रजीलाई अनुरोध गर्छु।
अपराध जुनसुकै समाजमा पनि अपराध हुन्छ र अपराधमुक्त समाज हुँदैन, तर कुरा के हो भने अलिकति विकसित समाजमा चाहिँ अपराध भइसकेपछि त्यसको छानबिन पनि हुन्छ, अपराध र दोषीहरूलाई कारवाही पनि गरिन्छ, दण्डको दायराभित्र पनि ल्याइन्छ। हाम्रो नेपाली समाजको चिन्ता के हो भन्दाखेरि अपराध हुन्छ तर त्यसको छानबिन पनि हुँदैन, दोषीहरूलाई कारवाही पनि हुँदैन। यो अवस्थाबाट सबैभन्दा बढी पीडा खेप्न बाध्य भएको एउटा समूह भनेको, वर्ग भनेको पत्रकारिता पनि हो। अघि ताराले भन्नुभयो जस्तै सशस्त्र द्वन्द्वकालमा पत्रकारहरू मारिए, पत्रकारहरूमाथि हमला भयो, प्रेस स्वतन्त्रताको उल्लङ्घन भयो, विचार तथा अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्यो, त्यो थुप्रै समस्याहरू भए, त्यहाँसम्म त हामीले चित्त बुझाएको के छ भने यो द्वन्द्वकाल छ, सशस्त्र द्वन्द्व छ, के अपराधहरू भए ती अपराधहरूको बारेमा पछि चाहिँ एउटा अनुकूल अवस्था आइसकेपछि त्यसको बारेमा खोजनीति होला, दोषीहरूलाई कारवाही गरिएला भनेर। तर सशस्त्र द्वन्द्व सकिएको पनि निकै दिन भइसकेको अवस्था छ, 14-15 वर्ष भइसक्यो। त्यति हुँदा हुँदै पनि एक त पुराना जुन घटनाहरू थिए प्रेस स्वतन्त्रता उल्लङ्घनका, पत्रकारमाथिको अपराधको, ती कुराहरूको छानबिन भएन, अर्थात् दण्डहीनताको निरन्तरता त्यहीँदेखि नै जारी नै छ। र दुःखको कुरा के छ भन्दाखेरि यस कालमा पनि, यो लोकतान्त्रिक कालमा पनि समस्यामा चाहिँ कमी आएन। हामी यिनै विषयवस्तुको बारेमा थोरै छलफल गर्छौँ र हामीले अघि दाइले भन्नुभयो जस्तै हामीले चिन्ता गर्नुपर्ने कुरा के छ भन्दाखेरि जुन समाज पत्रकारलाई समाजको एक किसिमले वैचारिक रूपमा अगुवा मानिन्छ, ऊ विचार तथा अभिव्यक्ति स्वतन्त्रताको, प्रेस स्वतन्त्रताको वाहक हो र त्यसले के छ भन्दाखेरि आम जनतालाई सुसूचित गर्छ, अभिव्यक्ति स्वतन्त्रताको लागि अभिप्रेरित गर्दछ, तर पत्रकार नै पीडित हुन्छ भने त्यो समाजका अन्य व्यक्तिको अवस्था के होला भन्ने सन्दर्भमा चाहिँ सम्पूर्णको चिन्ताको विषय हो। महत्त्वपूर्ण कुरा त के छ भन्दाखेरि यो दण्डहीनताको परम्परा नै बने होइन, यसले लामो समय लामो अनुसन्धानै गरेको छ र एउटा पुस्तिका पनि प्रकाशित गरेको छ। खास तिनै विषयवस्तुको बारेमा हामी यहाँ थोरै छलफल हामी गर्छौँ। दण्डहीनता पत्रकार विरुद्धको हुने जुन अपराध छ यो त विषय त सधैँ चिन्ताको विषय हो, तर यसलाई के छ भने आधिकारिक रूपमा युएनले नै 2013 यसलाई यो दण्डहीनता पत्रकार विरुद्धको दण्डहीनताको दिवस चाहिँ मनाउन सुरु गरेको हो र यसको पृष्ठभूमि भनेको 2009 फिलिपिन्सको अम्पातुनमा 32 पत्रकारहरू एकैपटक मारिए र त्यसको त्यो दिनको स्मृतिमा दिवसको आयोजना गर्दै आएको छ। त्यसपछि नेपालमा पनि यो दिवसको निरन्तर आयोजना हामीले गर्दै आएका छौँ र एक किसिमले यो विषयवस्तुका बारेमा जानकारी गराउने, चिन्ता व्यक्त गर्ने र यस्तो अवस्था नहोस् भनेर सरकारवालाहरूलाई घचघचाउने हामीले प्रयास गरेका छौँ र यो कामको लिड चाहिँ नेपालमा चाहिँ फ्रिडम फोरमले गर्दै आएको छ। नेपालमा पनि धेरै पत्रकारहरूले अत्यन्त असहज अवस्था भोग्न बाध्य हुनु परेको छ, ज्यान पनि गुमाएका छन् र खास गरी के छ भन्दाखेरि अघि हामीले भने जस्तै हामीले सशस्त्र द्वन्द्वको कालमा भन्यौँ तर अहिले हामी लिस्ट हामी हेर्छौँ, हामी नाम हेर्छौँ, त्यसमा चाहिँ मारिने पत्रकारहरू वा समस्यामा पर्ने पत्रकारहरू सशस्त्र द्वन्द्व काललाई मात्र नभएर त्यसपछि पनि त्यसको चाहिँ त्यो क्रम चाहिँ जारी रहेको पाइन्छ। सशस्त्र द्वन्द्व सकियो, सशस्त्र द्वन्द्व सकिसकेपछि नयाँ राजनीतिक परिवेश आयो, हामीले लोकतन्त्र भन्यौँ, हामीले गणतन्त्र भन्यौँ र हामीले आशा गरेका थियौँ कि निश्चित रूपमा पनि अवस्थामा सुधार आउला, यो मारिएका पत्रकारहरू यो समस्यामा परेका पत्रकारहरूले न्याय पाउलान्, उनीहरूका परिवारले राहत पाउलान्, तर त्यस्तो खालको कुनै पनि खालको कुरा भएन। अझै पनि उनीहरूले न्याय पाउने आशा चाहिँ आशामै बसिरहेका छन् भन्नुपर्छ। हाम्रो सरकार के हो भन्दाखेरि अपराध हुन्छ तर अपराध हुन्छ भनेपछि त्यसको निरूपण पनि हुन्छ र सम्बन्धित पक्षले न्याय पाउँछन् र जो दोषी छ उसले चाहिँ कारवाही पनि भोग्नुपर्छ, कारवाहीको दायरामा आउँछन्। नेपालको समस्या के हो भन्दाखेरि अघि भने जस्तै यो न्यायसँग जोडिएको कुरा छ, सम्बन्धित पक्षले न्याय नै पाएनन्। हाम्रो चिन्ता पनि त्यही नै हो, पत्रकारहरूले अहिले पनि यही समस्या भोग्न बाध्य हुनु परिरहेको छ। यो इम्प्युनिटीको कल्चर चाहिँ निरन्तर भइरहेको छ, यो चाहिँ निर्वाध भइरहेको अझै निर्वाध भइरहेको छ भन्नुपर्ने हुन्छ। कोही कतैबाट पनि रोकिएको छैन, जुन सम्बन्धित पक्ष हो ती पक्षहरू पनि रोक्नलाई त्यति सक्रिय भएको जस्तो देखिएन। होइन अघि पनि कुरा गर्नुभयो दादाले, पत्रकारहरू मारिए, ठिक छ, पत्रकारहरू मार्दाखेरि हामीले सर्ट एउटा लिस्ट हेर्दाखेरि चाहिँ यो छ, यो अहिलेसम्म पनि यहाँ भएका थुप्रै पत्रकारहरूको हत्या भयो तर ती हत्या भएका पत्रकारहरूको परिवारले न त उचित राहत पायो, न त उचित क्षतिपूर्ति पाएको छ, न त के छ भन्दाखेरि उनीहरूले न्याय नै पाएका छन्। कुनै पनि अधिकांश अपराधका घटनाहरूमा, अधिकांश हत्या घटना चाहिँ दोषीहरू अझै पनि कारवाहीको दायराभित्र छैनन्। दैलेखका पत्रकार केन्द्र थापाको कुरा याद गरौँ, अझै पनि के छ भन्दाखेरि यसका अपराधीहरू भागेकै अवस्था छ, फरारी अवस्थामा छ र यो केस चाहिँ अझै पनि सर्वोच्च अदालतमा पेन्डिङको अवस्थामा छ। त्यसरी नै अत्यन्तै चर्चित केस हो 66-67 उमा सिंहको हत्या भयो जनकपुरको, होइन, उनी सिराहा कि निवासी हुन्, जनकपुरमा रहेर पत्रकारिता गर्थिन्, त्यो अहिले पुनरावर्तन अदालतमा चाहिँ पेन्डिङको अवस्थामा छ। त्यसरी नै बाराका पत्रकार वीरेन्द्र शाहको कुरा हामी सबैले सुनेका छौँ, भर्खरै अस्ति एउटा हरिराम पटेल भन्ने एकजना व्यक्ति त पक्राउ त परे, कुन फौजदार पक्राउ परेका छन् तर मुख्य अभियुक्त भन्ने का व्यक्ति अझै पनि के छ भन्दाखेरि फरार छन् र यसमा चाहिँ यो सुप्रिम कोर्टमा यो केस पनि पेन्डिङको अवस्थामा छ। त्यसरी झापाका पत्रकार यादव पौडेल यो पनि सुप्रिम कोर्टमा छ, कैलालीका पत्रकार जेबी जोशी यो केस पनि अहिलेसम्म अदालतमा पनि पुगेको छैन, होइन, यो चाहिँ के छ भने अदालतमै पनि पुग्नुपर्ने अवस्था छ। त्यसरी नै जमिम शाह मिडिया सञ्चार उद्यमी हुन्, होइन, काठमाडौँ जिल्ला अदालतमा यो केस अझै पनि पेन्डिङमा छ र महत्त्वपूर्ण कुरो के छ भन्दाखेरि यसको छानबिन प्रतिवेदन इन्भेस्टिगेसन रिपोर्ट जुन के छ भन्दाखेरि सार्वजनिक गरिएको छैन, यसको सार्वजनिक गरिनुपर्छ भन्ने हामीले माग उठाउँदै आएका छौँ। अर्का सञ्चार उद्यमी हुन् अरुण सिन्हानिया, उनको केस पनि के छ भन्दाखेरि धनुषा जिल्ला अदालतमै छ, अझै पनि पेन्डिङको अवस्थामा छ। यसको सम्बन्धमा पनि प्रहरीको छानबिन टोली गठन भएको थियो, यसको पनि प्रतिवेदन आइसकेको अवस्था छैन। त्यसरी नै वीरगन्जका अग्रज पत्रकार गोपाल गिरीको पनि हत्या भएको थियो, उहाँको पनि के छ भन्दाखेरि यो केस चाहिँ यो टिआरसीमा चाहिँ अझै पनि पेन्डिङ छ भनेर भन्न हामी सक्छौँ। त्यसरी नै कृष्णसेन इच्छुकको केस पनि अर्को महत्त्वपूर्ण केस हो, दाङका पत्रकार कृष्णसेन इच्छुकको चाहिँ यो पनि टिआरसीमा गएर अल्मलिएको छ, अल्झेको छ भन्नुपर्छ। त्यसरी नै ईश्वर बडा थोकी जसलाई हामी कञ्चन प्रियदर्श, जो कञ्चन प्रियदर्शीका नामले चर्चित हुनुहुन्थ्यो सिन्धुपाल्चोकका, यो पनि टिआरसीकै सेरोफेरोमा अल्झेर बसेको छ। त्यसरी नै कुमार घिमरेको केस पनि टिआरसीमै छ। त्यसरी नै देव कुमार आचार्य डी कौडिन्य भन्ने झापाका पत्रकार साथीको केस पनि टिआरसीमै छ। राजकुमार केसी रामेछापका, उहाँको केस पनि टिआरसीमै छ। कमल एसी यो तनहुका हुनुहुन्छ, उहाँको केस पनि टिआरसीमै छ भने अर्को कास्कीका महेश्वर पहाडीको केस पनि टिआरसीमै छ। रोहन चौधरी मधेस आन्दोलनको सन्दर्भमा रोहन चौधरी र गणेश चौधरी हुन्, यो हजुरबुवा र नाति हो, गणेश चौधरी हजुरबुवा हो, रोहन चौधरी नाति हो। यो दुईको केस के छ भन्दाखेरि मधेस आन्दोलनको सन्दर्भमा पुलिसको गोलीबाट उहाँहरूको हत्या भएको हो, तर अझै पनि के छ भन्दाखेरि केस फाइल हुन सकेको छैन, मुद्दा दर्ता हुन सकेको छैन। हाम्रो सरकार यहाँनिर पनि छ। खगेन्द्र श्रेष्ठ सुनसरीका यो केस पनि टिआरसीमा छ, त्यसरी अम्बिका तिमिल सिन्हाको मोरङ यो केस पनि टिआरसीमै छ, नवराज शर्मा बसन्त कालीकोटका पत्रकार हुनुहुन्थ्यो यो केस पनि टिआरसीमै छ, ज्ञानेन्द्र खड्का सिन्धुपाल्चोक यो पनि टिआरसीमै छ, देवी प्रसाद धिताल सञ्चार उद्यमीको केस पनि दाय यो के छ भने प्रहरीकै वरिपरिमा रुमलिरहेको छ, यो पनि मुद्दा अहिलेसम्म पनि दर्ता हुन सकेको छैन भने पुष्कर बहादुर श्रेष्ठको मुद्दा पनि दर्ता हुन सकेको छैन, मुद्दा दर्ता हुनुपर्ने छ। यी 30 पत्रकारको चाहिँ हामीले मृत्यु भएका हत्या भएका पत्रकारको सूचीमा राखेका छौँ, यद्यपि अन्य अन्य तथ्याङ्कहरू पनि होलान्, तर फ्रिडम फोरमले हामीले यसको रिसर्च गर्दाखेरि चाहिँ यी 23 चाहिँ पत्रकारै हुन् र पत्रकारिता गरेकै कारणले उहाँहरूको चाहिँ पत्रकारिता कर्म गरेकै कारणले गर्दा उहाँहरूको हत्या भएको अथवा मूल कर्म उहाँहरूको पत्रकारिता थियो र त्यस सन्दर्भमा उहाँको हत्या भएको भन्ने कुरा छ। अब यसमा के छ भन्दाखेरि त्यो टिआरसीमा पनि हामीले यहाँ टिआरसीमा लामो हामीले सूची राखेका छौँ, यहाँनिर चाहिँ टिआरसीमा लिपिबद्ध गराउनका लागि पनि हामीले धेरै ठुलो यसको हामीले पहल गर्नुपर्ने अवस्था आयो, यहाँनिर चाहिँ अन्य ठाउँबाट यसको बारेमा कुनै पनि निकाय त्यति सक्रिय नहुँदाखेरि चाहिँ द्वन्द्वकालका मुद्दाका रूपमा चाहिँ यी मुद्दाहरू टिआरसीमा गए। टिआरसीको अवस्था हामी सबैलाई थाहा छ र अन्य केसहरू जस्तै पत्रकारको केसलाई पनि टिआरसीमा गएर राख्ने र अल्मो ल्याउने काम मात्रै भएको हो भन्ने काम मात्रै भएको छ भने हामीले यसलाई निष्कर्ष निकाल्न सक्छौँ। त्यसरी नै यो केही पत्रकारहरूको अवस्था भनेको बेपत्ता पत्रकार यो बेपत्ताको सूचना हामीले राखेका छौँ, यसमध्ये केहीको चाहिँ अब मृत्यु पनि भइसकेको छ भनेर भन्छन् तर लास नपाउन्जेलसम्मका लागि उहाँहरूको लास भेटिएको छैन। यहाँ धनबहादुर रोकाया मगर हुनुहुन्छ सुर्खेतका, उहाँको पनि हत्या भइसकेको छ भनेर भनिन्छ तर लास चाहिँ पाइएको छैन, त्यसैले उहाँलाई पनि बेपत्ताको अवस्थामा छ। त्यसरी प्रकाश सिंह ठकुरी को स्थिति पनि के छ भने अहिलेसम्म अज्ञात नै छ। मिलन नेपाली मदन पौडेलको अवस्था पनि के छ भन्दाखेरि अज्ञात नै छ। मदन पौडेलको अवस्था अहिलेसम्म पनि इन्भेस्टिगेसन छानबिन पनि भएको छैन र पनि पेन्डिङमै छ भन्ने तथ्य हामीले प्राप्त गरेका छौँ। त्यसरी नै तेजु खड्का यो भनेको शस्त्र द्वन्द पछिको अवस्था हो, मलाई लाग्छ तिन चार वर्ष अगाडिको 2-3 अगाडिको घटना होला। उहाँ डोटीमा बसेर काम गर्नुहुन्थ्यो र डोटीका पत्रकार बढी मालिका जाने सन्दर्भमा चाहिँ उहाँको मृत्यु भयो भने निकै लामो समयसम्म बेपत्ता हुनुभयो र पछि गएर मलाई लाग्छ 4-5 महिना अगाडि उहाँको त्यो हड्डी भेटियो र डिएनए गरेर त्यो चाहिँ तेजु खड्काकै लास हो भनेर सद्गत पनि गर्ने काम भएको छ। तर मूल कुरा के छ भन्दाखेरि यसको पनि छानबिन चाहिँ अहिलेसम्म पेन्डिङमा छ, किन भयो हत्या, कसले हत्या गर्यो अथवा आफै मृत्यु भएको उहाँको के हो, यो उहाँको मृत्युको स्ट्याटस के हो भन्ने कुरा के छ भन्दाखेरि अझै पनि रहस्यमय छ। यद्यपि उहाँको निकै लामो समयसम्म डिएनए टेस्ट मार्फत उहाँको लासको सद्गत गर्ने काम भयो तर उहाँको मृत्युको कारण चाहिँ अझैसम्म पनि थाहा पाइसकेको छैन। हामीलाई यसमा पनि शङ्का के हामीलाई के लाग्दछ भन्दाखेरि सायद उहाँको सहायक मृत्यु नभएर उहाँको पनि के छ भने हत्या भएको हुन सक्छ भन्ने हामीले अनुमान गरेका छौँ। तेजु खड्का भन्दा बाहेक केही साथीहरू हुनुहुन्छ जसका बारेमा के छ भन्दाखेरि छानबिन हुनुपर्ने स्थिति छ। मृत्यु भइसकेको पत्रकारहरू हुनुहुन्छ, अब यसको चाहिँ किन भएको कसो भएको हो, भीमबहादुर घरती, आनन्द कुमार थापा, बद्री खड्का, सुभाष मैनाली, चिनबहादुर बुढा, बबुर खरेल भन्ने पत्रकारको लास इन्डियामा भेटियो, रेलवे स्टेसनमा भेटियो होइन, यसरी नै अन्य पत्रकार सन्तोष कुमार गुप्ता, चन्दन नेपाली, विनोद सदन चौधरी, नगेन्द्र पोखरेल, मोहन खनाल, पद्मराज देवकोटा भन्ने 12-13 साथीहरूको के छ भन्दाखेरि मृत्यु भइसकेको छ र अघि 23 हामीले मृत्यु भएका हत्या भएका पत्रकार राख्यौँ र त्यही भएर 12-35 पत्रकारहरू हत्या भइसकेको अथवा उहाँहरूको हत्याको कारण पनि हामीले खोज्नुपर्ने स्थिति छ। अब यसमा भएको केही ठ्याप्पै कामै नभएको भन्ने त होइन तर काम अत्यन्तै यो न्याय निरूपणको प्रक्रिया चाहिँ अत्यन्तै ढिलो गरी भइरहेको अवस्था छ। त्यसले गर्दाखेरि अब न्यायको सम्बन्धमा चाहिँ ढिलो न्याय हुनु भनेको न्याय मर्नु हो भन्ने पनि भनिन्छ होइन। त्यसले गर्दाखेरि यस अवस्थामा पनि हामी सरकारवालाहरूले एउटा समान धारणा तय गरेर दबाब सृजना गर्नु चाहिँ जरुरी छ। त्यो वीरेन्द्र शाहको बारेमा मैले अघि भने होइन, नरेन्द्र कुमार फौजदार जो कुन्दन फौजदारका नामले चर्चित थिए, कुन्दन फौजदार र हरिराम पटेल पक्राउ परेका छन् तर मुख्य अभियुक्त मानिने अर्को त्यसरी नै समथिङ चौधरी एकजना चाहिँ के छ भने अझै पनि भागिरहेको अवस्थामा हुनुहुन्छ। त्यसरी नै अर्को यो डेकेन्द्र हत्याको मुख्य अभियुक्त मानिने बमबहादुर खड्कालाई चाहिँ 2020 हालसालै दैलेखबाट पक्राउ गरियो। अब अर्को महत्त्वपूर्ण कुरो के छ भन्दाखेरि यहाँनिर हामीले बलराम मानिया हामी सबैले चिनेको जानेको पत्रकार हुनुहुन्थ्यो, कान्तिपुरमा काम गर्नुहुन्थ्यो, उहाँको पनि मृत्यु भएको छ हामी बिच हुनुहुन्न होइन। अब उहाँको लास चाहिँ बडा शङ्कास्पद अवस्थामा यो सिस्नेरी मकवानपुरको सिस्नेरीको यो जलविद्युत साइटमा चाहिँ फेला परेको छ। अब त्यो त्यो केसका बारेमा पनि छानबिन गर्नुपर्ने छ, होइन बानियाक परिवार मात्रै होइन हामीलाई पनि के छ भन्दाखेरि उहाँको हत्या शङ्कास्पद, उहाँको मृत्युलाई शङ्कास्पद हामीले मानेका छौँ, यसका बारेमा के छ भन्दाखेरि फर्दर इन्भेस्टिगेसन हुनु जरुरी छ, विस्तृत छानबिन हुनु जरुरी छ भन्ने हामीले ठानेका छौँ। किनभने जुन प्रकार बलराम बानियालाई हामीले चिन्दछौँ त्यस आधारमा चाहिँ उहाँले यो आत्महत्या गर्ने वा मृत्यु रोजेर के छ भन्दाखेरि आफैले मृत्युवरण गर्ने सक्ने सम्भावना हामीले कम देखेका छौँ। त्यसले गर्दाखेरि यो हत्या पनि हुन सक्छ, त्यसका बारेमा छानबिन जरुरी छ। अब अलिकति यो डाटाको कुरा गर्दा, यो अघि पनि केही कुरा पृष्ठभूमिमा आए, पछिल्लो सन्दर्भमा हामीले हेर्ने हो भन्दाखेरि दण्डहीनता अत्यन्तै मौलाउँदै गएको अवस्था छ पत्रकारका विरुद्धमा, र त्यो अवस्थालाई यो डाटाले पनि भन्दछ। हामीले कसैलाई आरोप लगाएको होइन, हामी आरोप लगाउँदैनौँ, आरोप लगाउने काम त्यति हामी नगरौँला, तर एउटा कुरा के हो भन्दाखेरि यो डाटाले पनि के भन्छ भन्दाखेरि वर्तमान सरकार आइसकेपछिको अवस्थामा चाहिँ मुलुकमा पत्रकार विरुद्धको दण्डहीनताको स्थिति चाहिँ बढेको छ भनेर मान्न सकिने अवस्था छ। अब यो तथ्याङ्कसार हेर्ने हो भन्दाखेरि 2010 हामी 10 वर्षको हाम्रो डाटा हामीले यहाँनिर लिएर आएका छौँ, पत्रकार विरुद्धको अपराध भन्नुपर्छ यसलाई चाहिँ, होइन, प्रेस स्वतन्त्रता उल्लङ्घनका कुरा, प्रेस स्वतन्त्रता उल्लङ्घनका कुरा का यो तथ्याङ्क प्रस्तुत गर्दाखेरि 2010 161 पुगेको छ, 2011 यो घट्यो र एकपटक फेरि 2013 बढेर 31 पुगेको छ, त्यसपछि घट्दा यो घट्ने ट्रेन्ड नै छ र 2017 आएर 29 आइसकेको थियो। फ्रिडम फोरमले गरेको यो प्रेस फ्रिडम भायोलेसनको मनिटर रिपोर्ट हो यो, र दुःखका साथ के भन्नुपर्छ भन्दाखेरि यो 2017 पछि चाहिँ यो बढ्ने ट्रेन्डमा छ। 2017 यो अब काकताले पनि 2017 पछिको सरकारको कुन सरकार छ, कस्तो सरकार छ र सरकारको के छ भन्दाखेरि कसरी यसमा यसले इन्भेस्टिगेट गरिरहेछ, दण्डहीनता विरुद्धका सन्दर्भमा, दण्डहीनता अन्त गर्ने सन्दर्भमा सरकारको रवैया के छ भन्ने सन्दर्भमा पनि हामीले यो तथ्याङ्क आधारमा आकलन गर्न सक्छौँ। 2017 रहेको प्रेस स्वतन्त्रता उल्लङ्घनको घटनाको क्रम चाहिँ 2020 आउँदाखेरि चाहिँ 107 पुगेको छ। मनोजी के देखियो त क्रमशः के छ भन्दाखेरि चाहिँ यो बढ्दो ट्रेन्डमा छ, यो वर्ष 107 स्थितिले पनि हामीलाई सोच्न बाध्य पुर्याएको छ। अघि जुन मैले कुरा भने यो सरकारका बारेमा हामीले टिप्पणी गर्नुभन्दा, नेगेटिभ टिप्पणी गर्नुभन्दा पनि तथ्याङ्कले भनिरहेको अवस्था छ। यो तथ्याङ्कले पनि के भन्छ भने सरकार इमान्दार देखिएन, सरकारले के छ भन्दाखेरि यो दण्डहीनता अन्त्यका सन्दर्भमा चाहिँ सरकारले जुन स्टेप लिनु पर्थ्यो, जुन पहल लिनु पर्थ्यो, त्यो चाहिँ सायद लिन सकेको अवस्था छैन र यसलाई चाहिँ यो चिठीले पनि प्रमाणित गर्दछ। यो भनेको डाइरेक्टर जनरलले नेपाल सरकारलाई लेखेको पत्रको उपरती हो। पछिल्लो 5-7 वर्षदेखि युनेस्कोले चाहिँ सरकारलाई चिठी पठाइरहेको छ, यसपटक पनि 17 अगस्तमा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीलाई सम्बोधन गरेर प्रदीप गेवाली परराष्ट्र मन्त्री, त्यसपछि यो दीपक अधिकारी फ्रान्स स्थित नेपाली दूत र गिरिराजमणि पोखरेल को शिक्षा मन्त्री र नेपाल नेसनल कमिसन फर युनेस्को चेयरम्यान हुनुहुन्छ, उहाँ 3 सिसी गरेर बधार दिएर र प्रधानमन्त्रीलाई सम्बोधन गरेर भनेको छ। स्पष्ट के भनिएको छ भन्दाखेरि राइट टु यु रिगार्डिङ द युनेस्को डाइरेक्टर जनरल 2020 रिक्वेस्ट टु प्रोभाइड इन्फर्मेसन अन द स्ट्याटस अफ जुडिसियल इन्क्वायरीज इन टु द किलिङ्स अफ जर्नलिस्ट देवी प्रसाद धिताल, अरुण सिंघानिया, जमिम शाह, पुष्कर बहादुर श्रेष्ठ एन्ड वीरेन्द्र शाह। मैले क्लियरली के छ भन्दाखेरि केही पत्रकारहरूको जुन यो हत्या भएको छ त्यो हत्याको छानबिनको अवस्था के छ, न्यायिक निरूपणको अवस्था के छ भन्ने सन्दर्भमा चाहिँ चिठी नै पठाएर एक समय तागेदा यो गरेको छ, तर नेपाल सरकारले यो चिठीलाई के छ भन्दाखेरि कुनै महत्त्व दिएको छैन वा यसको चाहिँ अनुसरण गरेको छैन, यसको जवाब पनि फर्काएको छैन। जबकि हामी सबैले थाहा छ नेपाल युएनको सदस्य राष्ट्र हो, सिग्नेटरी देश हो, हस्ताक्षर गरेको छ नेपालले, तर नेपालले के छ भन्दाखेरि यो युनेस्को चिठीलाई चाहिँ त्यति महत्त्व दिइरहेको छैन। यसले पनि के देखिन्छ भन्दाखेरि नेपाल पत्रकार विरुद्धको दण्डिन्दा अन्त्य गर्नलाई निकै उदासीन देखिएको अवस्था छ। हामीले प्रयास गरिरहेका छौँ र अघि नै भने नोभेम्बर 2 चाहिँ युएनले पत्रकार विरुद्ध हुने अपराधको अन्त्य गर्नका सम्बन्धमा दण्डिन्दा विरुद्धको दिवसका रूपमा मनाउने आह्वान गरे अनुसारै नेपालमा हामीले छलफल गरेका छौँ, हामी सरकारवालाहरूले भूमिका त निर्वाह गरेका छौँ, मिडियाहरूमा पनि केही आर्टिकलहरू त आउँछन्, तर के छ भन्दाखेरि परिणाम चाहिँ त्यति सकारात्मक आइरहेको अवस्था छैन। यो कार्यक्रमको के पनि हो भने हामी सबैले यसका बारेमा चिन्तन मनन गरौँ र यसका बारेमा एउटा सामूहिक आवाज क्रिएट गरेर सरकारवाला सम्बन्धित सम्बन्धित पक्षलाई दबाब सृजना गरौँ र जो वास्तवमा के छ भने पीडित हुनुहुन्छ यहाँका पत्रकारको परिवारहरू र अन्य पत्रकारहरू जसलाई के छ भने यो प्रेस फ्रिडम भायोलेन्सको शिकार हुनुभएको छ उहाँहरूलाई न्याय दिलाउने काममा चाहिँ हामी सबै भूमिका रहनुपर्छ।
धन्यवाद छ धर्मेन्द्रजी। यो कार्यक्रमले एउटा स्मरण गर्ने हो हाम्रो न्याय खोजीको अभियान कहाँ पुगेको छ र अहिले पनि न्यायको आवाज निरन्तर छ भन्ने कुराको सन्देश दिनको लागि नै हामीले यो आयोजना गरेका हौँ र अहिले पनि हाम्रो संक्रमणकालीन न्याय व्यवस्थापनका संयन्त्रहरू यथावत छन्। यद्यपि ती संयन्त्रहरू कति प्रभावकारी होलान् कति होला हुन सक्लान् नसक्लान् तिनको आफ्नै ठाउँमा बहसहरू छलफलहरू छ। राष्ट्रिय मानवाधिकार आयोगले निरन्तर रूपमा यी आवाजहरूलाई एउटा संस्थागत गर्ने र त्यसलाई प्रस्तुत गर्ने अभियान पनि गरि नै रहेको छ। भर्खरै मानवाधिकार आयोगले सिफारिस नभएका आफ्ना कारवाही नभएका आफ्ना सिफारिसहरूको फेरि त प्रस्तुत गर्दा पनि यी अहिले हामीले प्रस्तुत गरेका कयौँ घटनाहरू त्यहाँ पनि अभिलेखबद्ध भएको देखिएको छ। र अब यो इन्ड इम्प्युनिटी क्राइम एगेन्स्ट टर्न लिस्टको जुन एउटा मुद्दा छ, अभियान छ, सन्देश छ, यसका बारेमा आफ्ना दृष्टिकोणहरू राखिदिन यज्ञ अधिकारी राष्ट्रिय मानवाधिकार आयोगबाट हुनुहुन्छ, म यज्ञजीलाई अनुरोध गर्छु।
राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो 20 वर्षीय अनुसन्धान आफ्नो कार्य क्षेत्रमा गरेका सिफारिसहरूको हामीले कार्यान्वयन अवस्था हेर्यौँ भनेदेखि 10.5% भनेको तपाईँ हाम्रो एउटा संविधान र कानुनले भनिएको छ यसलाई राष्ट्रिय मानवाधिकार आयोगले गरेका सिफारिस सुझाव यसलाई सरकारले 2 महिनाभित्र कार्यान्वयन गरिसक्नुपर्ने भन्ने छ। यदि कार्यान्वयन गर्न नसक्ने हो भने फेरि कारण दिएर रेस्पोन्स गर्न सकिन्छ। मानवाधिकार आयोगले गरेको सिफारिस यो अनुसन्धान यहाँ चाहिँ तपाईँको कमी कमजोरी त्रुटि यो तथ्यसँग मेल खाएन भनेर सरकारले चाहिँ के हो भन्दाखेरि जाँचबुझ गरेर यसलाई जवाब पठाउनु पनि सक्छ। तर त्यो नगर्नु भनेको मतलब चाहिँ के हो भन्दाखेरि त्यसलाई त एक्सेप्टेड बाई द गभर्मेन्ट, सबै गभर्मेन्टको यो आयोगको सिफारिसहरूलाई चाहिँ हामी स्वीकार्छौँ, त्यसको कुनै कमेन्ट छैन भने चाहिँ। र तर चाहिँ इम्प्लिमेन्ट के त भन्दा हामीले सरकारले बडा खुसीका साथ यो राहत र क्षतिपूर्ति चाहिँ दिएको छ। अहिले हामी झन्डै 90% + 90 यो हाम्रो क्षतिपूर्ति राहतमा चाहिँ सरकार उदार छ। अब के हो त यो भन्दाखेरि एउटा कल्चर अफ इम्प्युनिटी जुन हामी आज छलफलमा यसमा गइरहेको छौँ, यो महत्त्वपूर्ण विषय भनेकै यो कल्चर अफ इम्प्युनिटी हो र यसको कन्सिक्वेन्सेस भनेको अघि बहुत महत्त्वपूर्ण यहाँले उठाउनु भएको छ। हाम्रा यदि ट्रान्जिसन जस्टिस मेकानिजमहरूले हाम्रो समयमा यसको काम गर्न सकेनन्, 2-3 कुरो उठाएको छ हेर्नुहोस्। 2011 यो युनिभर्सल पिरियोडिक रिभ्यू युपिआरले भनेको छ, 2015 ले पनि त्यही सेकेन्ड साइकलले भन्यो र यो तेस्रो साइकलमा जुन अब यो 2020 हुनुपर्ने थियो यो कोभिडको कारणले 2021 हुँदैछ, त्यसमा पनि यिनै विषयहरू जल्दो बल्दो रूपमा उठिरहेछ। राष्ट्रिय मानवाधिकार आयोगको त्यहाँ रिकमेन्ड आफ्नो चाहिँ रिपोर्ट सब्मिट भएको छ, फ्रिडम फोरमले गरिरहेको छ, अरू सरकारी उसमा गैर सरकारी संस्था कोलिसनहरूले गरेका रिपोर्टहरूमा पनि इम्प्युनिटी पहिलो प्राथमिकताको रूपमा आएको छ। त्यसैले यो इम्प्युनिटीको सन्दर्भ हाम्रो देशको मात्रै कन्सर्नको विषय नभएर यो इन्टरनेसनल इस्यु भइसकेको अवस्था छ। यदि हामीले समयमै यही घरभित्रको समस्याभित्रै समाधान गर्न सकिएन भने हामी चाहिँ के हो भन्दाखेरि बाहिर इन्टरनेसनल युनिभर्सल जुरिडिक्सनका कुराहरू पनि आउन सक्छ नि। द्वन्द्वकालीन केसहरू जुन अघि धर्मेन्द्र जाजुले राख्नु भएको छ, यो विषय भनेको गम्भीर विषयहरू हुन्छ र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि मानवता विरोधी अपराध मानवाधिकारको उल्लङ्घनका विषयहरू युनिभर्सल जुरिडिक्सन हामीले सेटलमेन्ट गर्न सकेन भने यो दायरा अर्कोको हातमा जान्छ। त्यसैले हामी आफ्नो घरभित्र हामी आफ्नो सरकारलाई पनि हामीले सुझाव दिनुपर्ने चाहिँ के छ भने यो घरभित्रै समाधान हुने यसको लागि दुईटा पक्ष, एउटा लिगल मेकानिजम हाम्रो आयोग गठन भयो, त्यो आयोगप्रति एउटा त यो द्वन्द्व पीडितहरूले आफ्नो कन्सर्नहरू राख्नु भएको छ, राष्ट्रिय मानवाधिकार आयोगले स्पष्ट रूपमा भनेको छ, यो इन्टरनेसनल स्ट्यान्डर्ड बमोजिमको चाहिँ तपाईँको त्यो ल बनाउनु पर्यो। सुप्रिम कोर्टले एउटा गाइडलाइन जारी गरिरहेको छ, परमादेश जारी गरिरहेको छ, यो अन्तर्गतको चाहिँ यो इम्प्युनिटीलाई कन्सर्न गरेर गरिरहेको छ। इम्प्युनिटी नहोस् भनेर चाहिँ तपाईँको गम्भीर खालका प्रकृतिका मानवाधिकार अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घनका विषयहरूलाई चाहिँ यसले यो आम माफीको दायरामा राख्नु हुँदैन भन्ने प्रश्न राखेको छ। त्यसैले यो सरकारले गर्नुपर्ने र यो अत्यन्त प्रभाव अगाडि बढाउनु पर्ने विषयहरूमा चाहिँ कानुनी संशोधन गर्ने कुरा त्यसमा कुनै सिनको बाँचे जस्तो देखिँदैन। त्यसैले त्यो प्रोसेसमा यति ढिले प्रोसेस 2015 तपाईँको हाम्रो परराष्ट्र मन्त्रीले जेनेभा गएर पनि यो महासभाहरूमा भन्नुभएको छ हामी इमिडिएटली ट्रान्जिसन जस्टिस मेकानिजमसँग सम्बन्धित कानुनहरूलाई इन्टरनेसनल स्ट्यान्डर्ड सुप्रिम कोर्टको डिसिजन बमोजिम हामी गर्छौँ भन्ने कमिटमेन्ट हाम्रो छ। तर इन रियालिटी इन प्र्याक्टिस हाम्रो इम्प्लिमेन्टेसन फेजमा चाहिँ हाम्रो त्यसको देखिसकेको छैन। त्यसैले यो हाम्रो जुन द्वन्द्वका भिक्टिमहरूले स्टिल वेटिङ जस्टिस चाहिँ पर्खाइमै छन्। त्यसो हुनाले पनि हामी सबैको भूमिका विशेष गरी नेसनल इन्स्टिट्युसन राष्ट्रिय मानवाधिकार आयोग जस्ता संस्थाहरूको भूमिका छ भने सँगसँगै अहिले गठन भइरहेको दुईवटा कमिसन होइन ट्रान्जिसन जस्टिस मेकानिजमको चाहिँ अझ बढी भूमिका हुन्छ भन्ने मलाई लाग्छ र त्यो दिशामा अगाडि बढ्न हामीले सबैले ती संस्थाहरूलाई भरथेक मद्दत पनि गर्नुपर्छ। सहयोगात्मक एउटा चाहिँ जुन मानवाधिकार आयोगले बेपत्ता आयोगसँग पनि नजिकसँग धेरै केसहरूमा हामी सँगसँगै कोलाबोरेसन पनि गऱ्यौँ। एउटा कतिपय अवस्थामा एउटा चाहिँ एक्सपिरियन्स सेयरिङ गर्ने इन्भेस्टिगेसन प्रोसेस टुल किट्सहरू डेभलप गर्ने विभिन्न गाइडलाइनहरू डेभलप गर्ने विषयहरूदेखि लिएर इन्भेस्टिगेसनमा पनि कसरी जाने भन्ने धेरै ट्रेनिङ कम्पोनेन्टहरूमा हामी अगाडि यो कमिसन गठन हुनुभन्दा अगाडि पनि हामी सँगसँगै धेरै नै काम गऱ्यौँ। तर ट्रान्जिसन जस्टिस यता टिआरसीबाट चाहिँ अलिकति उहाँहरूबाट यदि बेपत्तासँग सम्बन्धित हेर्ने हो भने धेरै आफ्नो लाइन ट्र्याक पक्रेको अवस्था पनि छ। तर यो टिआरसीबाट चाहिँ अलिकति अहिले पछिल्लो डेभलपमेन्ट नयाँ कमिसनर आइसक्नु भएको छ त्यो डेभलपमेन्ट मैले जानकारी लिएको छैन। तर पहिलाको अवस्थामा चाहिँ त्यति सन्तोषजनक रूपमा उहाँहरू अगाडि बढ्न सक्नु भएन। नसकेका कुरा चाहिँ के हो भने तत्कालीन अध्यक्ष ज्यू सूर्यकिरण गुरुङले उहाँले आफैले पनि एक्सेप्ट गर्नुभयो विभिन्न ब्यारियर्सहरू र यही मुख्य कुरो त कानुनी ब्यारियर्स कानुनै तपाईँको हात खुट्टा बाँधिएर तपाईँ रेसमा दौड्यो भएपछि सक्ने सम्भावना हुँदैन। त्यसैले यो विषय चाहिँ त्यहाँको चिफ कमिसनरले पनि भन्नुभएको थियो र उहाँ आफै पनि सन्तुष्ट नभइकन म जानु पर्यो भनेर जुन पब्लिकली भन्नुभएको छ त्यसैले हामी सबै त्यो आयोगसँग भिक्टिमले सन्तुष्ट गर्ने अगाडि बढ्ने अवस्थाहरू देखिएन। यसलाई पनि हामीले के भने सँगसँगै तर यो हाम्रो एउटा स्ट्यान्ड निरन्तर हाम्रो एउटा अभियान चाहिँ के हुनुपर्छ भन्ने मलाई लाग्छ भन्दाखेरि जुन इन्टरनेसनल हामीलाई युपिआर रिकमेन्डेसनहरू छ त्यसका लागि पनि हामीले अलिकति हेऱ्यौँ भनेदेखि धेरै इम्प्युनिटीसँग सम्बन्धित द्वन्द्वकालीन केसहरू सम्बन्धित चाहिँ ह्युमन राइट कमिसनको अघि तारा सरले जुन राख्नुभयो यो होइन 4C ले 20 वर्षको उसमा यसको कन्सिक्वेन्सेस हेर्ने भने भोलि तपाईँ त ह्युमन राइट्स भायोलेटरहरूको नाउँहरू उहाँहरूलाई त्यो धेरै सजिलो छैन किनभने यो नाउँ चाहिँ घरभित्र बसिरहन नेपालभित्रै घुमिरहने हो भने त त्यो केही छैन। तर हामी बाहिर यो सारा दुनियाँमा बाहिर देश विदेशमा जानुपर्ने आफ्नो क्यारियरको लागि विदेशमा जानुपर्ने हुनसक्छ युएनमा जानुपर्ने हुनसक्छ त्यो सबैलाई चाहिँ यसले त्यो ब्यारियर ढोका बन्द गरिदिन्छ। त्यसैले यो इम्प्युनिटी बढाउँदाखेरि अथवा यो कल्चर अफ इम्प्युनिटी सँगसँगै जुन गराउँदाखेरि के भने कसैलाई नै फाइदा हुने अवस्था होइन र तपाईँ हाम्रो एज एउटा नेपाली सिटिजनको रूपमा हामी हेऱ्यौँ भने पनि हामीलाई पनि के भने बाहिर अरू अन्तर्राष्ट्रिय उसमा एउटा लज्जित हुनुपर्ने अवस्था आउँछ। यसमा पनि एउटा एडभोकेसीको रूपमा हामी सँगसँगै जानुपर्छ भन्ने मलाई लाग्छ।
धन्यवाद छ यज्ञजी। राष्ट्रिय मानवाधिकार आयोगले पत्रकार विरुद्ध भइरहेको दण्डहीनताको अवस्थालाई पनि पक्कै पनि निरन्तर रूपमा चासो राख्नेछ र हामीले बढाएका तथ्य तथ्याङ्कहरूलाई उपयोग गरेर न्यायको आवाजलाई साथ सहयोग दिइरहनेछ भन्ने हामीले आशा लिएका छौँ। पीडित पत्रकारका परिवारको न्यायको जुन आवाज छ त्यसप्रति हार्दिक ऐक्यबद्धता हामी सबै सहभागीको तर्फबाट छ भन्ने उहाँहरूलाई आश्वस्त गराउन चाहन्छु। आफ्ना यो न्यायको आवाज निरन्तर दिइरहनुपर्छ त्यसकारण उहाँहरूलाई म प्रोत्साहन पनि गर्न चाहन्छु। कृष्णा केही आवाजहरू तपाईँको आओस्।
हामीले पोहोर नै प्रोग्राममा भनेको थियौँ कि हामीलाई निश्चित रूपमा पनि गभर्मेन्टले चाहिँ यो बारम्बार आवाज उठाउनु पर्ने स्थिति नआओस् केही न केही एउटा डेफिनेट केही न केही हामीले एउटा रिजल्ट दियो भने त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ भनेर हामीले पोहोरको कार्यक्रममा पनि भन्यौँ होइन। किनभने अन्तर्राष्ट्रिय स्तरमा पनि अब 10-20 वर्ष भइसक्यो घटना घटेको पीडितहरूलाई चाहिँ जस यसको कानुनी न्यायको बाटो अथवा कल्प्रिटहरू फ्रिली सोसाइटीमा रोम गरिरहेको अनि विभिन्न किसिमको जस्तो हत्या नै नगरे पनि अरू किसिमको चाहिँ पेटी क्राइम्सहरूमा इन्भल्भ भएको वान टाइम इफ दे आर उहाँलाई न्यायको कटघरामा नल्याइसके पछाडि भनेको अपराधी मानसिकता भन्ने उत्पीडित भएर जान्छ उहाँहरूले थप अरूलाई भिक्टिमाइज गरे हुन सक्छ जुन बाहिर नआएको पनि हुन सक्छ होइन भने त्यो किसिमको स्थिति अझै पनि छ। अनि अर्को एउटा हाम्रो बारम्बार मैले उठाउने कुरा चाहिँ के छ भने यो सामाजिक यो मनोवृत्ति भन्दो रहेछ जुन भिक्टिमलाई थप भिक्टिमाइज गर्ने किसिमको छ कि जब त उहाँहरूको न्याय प्रणालीमा गएर राज्यले एउटा अभिभावकको भूमिका नखेलिदिएको कारणले गर्दाखेरि जिन्दगीभर एउटा भिक्टिम भन्ने ट्याग सहित जुन बस्नुपर्ने हुन्छ त्यसले चाहिँ अरू हिसाबले पनि भिक्टिमाइज हुन्छ। अनि हामी बारम्बार उहाँहरूको न्याय सम्पादनको कुरा लिइराख्दाखेरि हामीले सँगसँगै लानुपर्ने चाहिँ पीडितका परिवारहरूको सोसियल सेक्युरिटी भन्छ नि यो राजनीतिक अथवा सामाजिक किसिमको सेक्युरिटीको पनि कुराहरू उठाउनु पर्ने जस्तो आवश्यकता मैले रिसेन्टली पनि फिल गरेँ। युनिभर्सिटी एजुकेसनको सवालमा होस् अथवा चाहिँ जब प्रोक्योरमेन्टको सवालमा होस् कुनै पनि जर्नलिस्टहरूलाई हाम्रोमा भनेको पोलिटिकल ट्यागमा डिभाइड गर्ने जुन किसिमको प्रवृत्ति छ अनि हामी जस्तो परिवारहरू कहीँ जानुभन्दा अगाडि अलरेडी हामी नन फिगर हुन्छ त्यहाँनेरि त्यो भइसकेपछि त्यसले के हुँदो रहेछ त भन्दाखेरि चाहिँ त्यहाँ पोलिटिकल डिस्क्रिमिनेसन हुने कि अलरेडी वी आर क्याटेगोराइज इन सम क्याटेगोरी जसको कारणले गर्दा हाम्रो क्षमतालाई भन्दा बढी हामी भिक्टिम भएको कुरालाई चाहिँ प्रायोरिटी दिएर चाहिँ थप भिक्टिमाइज गर्ने कुराहरू पनि हुन्छ। राज्यले जुन किसिमले लिएको छ यसले चाहिँ द्वन्द्वलाई सुसुप्त रूपमा अगाडि बढाउने काम गर्छ होइन न्याय प्रणालीलाई अझ राजनीतिकरण गरेर अझ बढी हामी कस्तो बनाउँदैछौँ त्यो आफ्नो ठाउँमा छ तर के छ भने पुरानो द्वन्द्वको घाउ अथवा द्वन्द्वमै मात्रै नभएर त्यस पछाडि पनि थुप्रै पत्रकारहरूले चाहिँ विभिन्न किसिमको हत्या मात्रै नभएर विभिन्न किसिमको हिंसाहरू जुन भोग्नु भएको छ त्यो हिंसाले न्याय प्रणालीमा ल्याएर जबसम्म न्याय सम्पादन हुँदैन आवाजविहीनहरूको आवाज उठाउने मानिसहरूले त्यो भोग्नु परिसकिसके पछाडि भनेको चाहिँ समाजमा अझ आवाज उठाउनै नसक्नेहरूको स्थिति के छ हामी सोच्न सक्छौँ।
थ्याङ्क यू तृष्णा, यो न्यायको आवाजलाई निरन्तर दिइरहनु भएको छ र न्यायको लडाईँ तपाईँको मात्र होइन हामी सबैको हो र हामी सबै लागौँ। कसैमाथि अन्याय हुनु भनेको एउटा सभ्य समाजमा सबैमाथि अन्याय हुनु हो त्यो कुरा हामीले त्यसैले को पीडित भन्ने प्रश्नै छैन। नेपाली सभ्यता पीडित हो, नेपाली समाज पीडित हो, कानुनको शासन पीडित हो, मानव अधिकार पीडित हो, प्रेस स्वतन्त्रता पीडित भएको हो, त्यसैले हामी सबै पीडित हौँ। जबसम्म एउटा निर्दोष कलमहरूमाथि दमन भइरहन्छ तबसम्म सम्पूर्ण प्रेस स्वतन्त्रता नै पीडित हो र त्यो न्यायको आवाज हामी सबैको साझा हो भन्ने लागेर हामीले यहाँहरूलाई निरन्तर जोडी नै राखेका छौँ। अब अलिकति एउटा द्वन्द्वकालीन समयको त्यो लामो समयदेखिको आवाज तृष्णाले दिनुभयो भने जसले आफ्नो बाबाको हत्याको बारेमा अहिलेसम्म अदालतले मुद्दा नपुगेकोमा निरन्तर त्यो विषयलाई घजघजाइरहनु भएको छ र म उहाँहरूको जुन प्रयास हो त्यसको लागि एकदमै उहाँहरूलाई स्यालुट गर्छु। मनिषा केही छ?
सबैलाई नमस्कार सर। आज 10 वर्ष भन्दा पनि बढी भइसक्यो हामीहरूले चाहिँ सरकार लाई अथवा विभिन्न सङ्घ संस्थामा गएर चाहिँ हामीहरूले खचखचाइरहेका छौँ यो न्याय पाउनको लागि। त्यही पनि अहिलेसम्म चाहिँ न्याय नपाउँदा चाहिँ हामीहरूलाई साह्रै दुःख लाग्छ, यो परिवारलाई हामीहरू सबैलाई दुःख लाग्छ। त्यही भएर म धेरै कुरा त भन्दिनँ। आज 10 वर्ष जहिले पनि कार्यक्रमहरू हुन्छ हामीहरूले एउटै कुरा भन्यो, हामीलाई न्याय दिलाइदिनुहोस्। हामी यो न्याय पाउनको लागि चाहिँ हामीहरू पनि अगाडि बढ्नेछौँ, हामीहरू पनि साथ दिनेछौँ भनेर भनिरहेको हुन्छौँ। तर पनि न्याय नपाउँदा चाहिँ एकदमै निराश हुन्छ अनि एकदमै डिमोटिभेट हुँदो रहेछ कि। अब पाउने हो कि पाउने होइन, अब के हुन्छ भने जस्तो डिमोटिभेट हुँदो रहेछ। त्यही भएर म धेरै कुरा चाहिँ भन्दिनँ, न्याय दिनको लागि साथ दिनुहोला।
थ्याङ्क यू मनिषा। हामी सबैका प्रिय मित्र बलराम बानियाको मृत्युलाई हामीले अघि नै धर्मेन्द्रजीको प्रस्तुतिमा पनि भन्यौँ, हामीले त्यसलाई सहज रूपमा लिएका छैनौँ। बलराम बानियाको हत्या भएको हुनसक्छ भन्ने आशंकाहरू हामीलाई छ र यो घटनामा जुन गम्भीरताका साथ अनुसन्धान हुनु पर्थ्यो र दुनियाँलाई पारदर्शी ढङ्गले यसको बारेमा बताउनु पर्थ्यो राज्यका निकायहरूले गरिरहेको अवस्था छैन र सुस्मिताले सुरुदेखि नै मेरो बाबाको हत्या नै भएको हो भनेर भनिरहनु भएको छ। त्यसकारण परिवारको यो न्यायको खोजीको आवाजलाई फ्रिडम फोरमले पनि साथ दिँदै आएको छ, त्यसलाई म केही बोल्नको लागि अनुरोध गर्छु।
हजुर, सबैजनालाई मेरो न्यानो अभिवादन। अब निरङ्कुश राजतन्त्रको अन्त्यदेखि होइन प्रजातन्त्रदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म नेपाल संचार क्षेत्र र संचार कर्मीहरूले खेलेको भूमिका निकै अविस्मरणीय छ। समाजमा भएको कुरीतिहरू, अपराधहरू, भ्रष्टाचारहरूको विरुद्धमा आफ्नो ज्यानसम्म जोखिममा राखी सही सत्य सूचना प्रवाह गर्ने गर्दै अहोरात्र खटिने यी सम्पूर्ण संचार कर्मीहरूलाई म नमन गर्न चाहन्छु। पत्रकार स्वर्गीय बलराम बानियाको छोरी हो। मेरो ड्याडी पत्रकारिता क्षेत्रमा आफ्नो 3 दशक भन्दा लामो यात्रा पार गरिसक्नु भएको थियो अनि उहाँको 2070 साल साउन 27 गते चाहिँ उहाँको रहस्यमय मृत्यु भयो। साउन 25 गते छायाचन्द्र भण्डारी नामक व्यक्तिसँग उहाँ घरबाट निस्केर उहाँकै घरमा छायाचन्द्र भण्डारीकै घरमा ड्याडी जानुभएको थियो र त्यहाँबाट चाहिँ मेरो ड्याडी कहिले पनि फर्केर आउनु भएन। उहाँको सब चाहिँ साउन 27 गते मकवानपुरको मान्डो हाइड्रो पावरमा फेला परेको थियो। अब मलाई मेरो ड्याडीको चाहिँ हत्या नै हो भनेर किन लाग्छ भन्दाखेरि म हजुरहरूलाई केही मैले लेखेको तयार पारेको केही पोइन्टहरू सेयर गर्न चाहन्छु। 77 साल असार 10 गते चीन तर्फ पनि 7 जिल्लामा सीमा अतिक्रमण भन्ने नामक शीर्षकमा उहाँले एउटा न्युज प्रकाशन भएको थियो। त्यसपछि चाहिँ उहाँले यो समाचार चाहिँ 3 स्रोतहरू सरकारी स्रोत समेतको आधारमा चाहिँ तयार पारिसकेको थियो। अनि उक्त स्रोतहरूको बारेमा चाहिँ मेरो ड्याडीसँग विभिन्न स्थान व्यक्तिहरूबाट जानकारी दिनको लागि दबाव समेत आएको थियो। तर ड्याडीले चाहिँ आफ्नो यस्तो स्रोतहरू कहिले पनि सार्वजनिक गर्न खोज्नु पनि भएन, उहाँहरूको स्रोतहरूको ज्यान जोखिममा राख्न पनि तयार हुनु भएन। अनि यसरी चाहिँ अब देशको भूमि मिचेको ठुलो समाचारलाई बाहिर ल्याएपछि उहाँमाथि आक्रमण भएको हुन सक्ने अब योजनाहरू बनेको हो कि भनेर अनुमान लगाउन हामी कसैलाई पनि गाह्रो नपर्ला। अनि अब पोइन्टहरू चाहिँ के छ भन्दाखेरि चीनद्वारा अब नेपाली सीमा अतिक्रमण भएको समाचार ड्याडीद्वारा प्रकाशित भएको समाचार प्रकाशित भएसँगै ज्यान मार्ने धम्की सहितका टिप्पणीहरू आएको छायाचन्द्र भण्डारी जसलाई चाहिँ अब हामीले किटानी जाहेरी पनि दिन खोजेका थियौँ, अहिले चाहिँ हामीले उहाँ विरुद्ध जाहेरी मात्र दिन पायौँ किन भन्दा प्रहरीले चाहिँ हामीलाई हाम्रो किटानी जाहेरी लिन मानेको थिएन। र छायाचन्द्र भण्डारीले कान्तिपुर पत्रिका छाडेर आफूसँग काम गर्न बारम्बार ताकेता गरेको तर ड्याडीले अस्वीकार गर्नुभएको। छायाचन्द्र भण्डारी हाम्रो डेरामा आएर ड्याडीले आफ्नो घरमा लगेको त्यसपछि मेरो ड्याडी जीवित नफर्काउनु भएको। छायाचन्द्र भण्डारीले ड्याडी एक्लै उहाँको घर खोज्दै पहिलोपटक घरमा पुगेको भनेको तर सिसिटिभी फुटेजमा सँगसँगै उनको घरमा प्रवेश गरेको देखिएको। छायाचन्द्र भण्डारीद्वारा पटक पटक बयान फेरेको ड्याडी अन्तिम पटक उहाँको घरमा गएपछि छायाचन्द्र भण्डारीले हामीसँग फोनमा अभद्र व्यवहार गरेको, अपशब्द प्रयोग गरेको, ड्याडीसँग सम्पर्क गर्न नदिएको नदिएको र तेरो ड्याडीलाई मार्न लिएर आएको हो र भन्ने वाक्य प्रयोग गरेको। मैले डिआइजीदेखि सचिवहरूसम्म धेरै मान्छेहरू चिनेको छु, विचार गर भनी हामीलाई धम्क्याएको, ड्याडीलाई बगाएको देखेको भनेका प्रत्यक्षदर्शीहरूको बयान पटक पटक बाजिएको, कसैले आफै हाम फालेको भनेको, कसैले हिलोमा अड्केर लडेको भनेको। यसरी नै हामीलाई चाहिँ अब विभिन्न अझ ड्याडीको जुत्ताको प्रकरण हेर्दाखेरि अब उहाँहरूले भन्दाखेरि ड्याडी यसरी जुत्ता छोडेर अब हाम फाल्नु भएको भनेको थियो तर ड्याडीको जुत्ताको प्रकरण हेर्दाखेरि चाहिँ ड्याडीको जुत्ताको सोल बाहेक कतै पनि अरू हिलो नदेखिएको। यस्तै अब कारणहरू छन्। अब ड्याडी आफू कार्यरत हुने संस्था कान्तिपुर र अरू संचार माध्यमहरूबाट पनि पुलिसको आशंकालाई चाहिँ आधार मानेर अब कुनै अनुसन्धान हुनुभन्दा अगाडि होइन कुनै पनि अब पोस्टमार्टम रिपोर्ट आउनुभन्दा पूर्व नै दुर्घटना र आत्महत्याको संज्ञा दियो, जसले गर्दाखेरि पनि हामीलाई चाहिँ यो हत्या नै हो कि भनेर अझ पनि बढी आशंका लाग्न थाल्यो। हामीलाई यस्तो दुःखको घडीमा पनि ड्याडीको पत्रकार साथीभाइहरूले धेरै सहयोग गर्नुहुन्छ होला भन्ने एकदमै नै ठुलो अब विश्वास लागेको थियो। होइन पत्रकारको त अब घनिष्ठ साथी भनेको त आफ्नो कलम हुन्छ, आवाज हुन्छ होइन, तर त्यही कलम नै चलाइदिनु भएन, त्यही आवाज नै उठाइदिनु भएन न प्रहरीहरूले हामीहरूलाई अब के अरे अब ढाकछोप गर्ने, आनाकानी गर्ने, र अब हामी पीडित परिवारहरूले चाहिँ न्याय खोज्न कहाँ जाने त, पत्रकार साथीभाइहरूलाई घचघचाउने कि होइन प्रहरीहरूकोमा गएर प्रहरीहरूलाई घचघच्याउने कि मानव अधिकार कर्मीहरूकोमा गएर त्यहाँ घचघचाउने कि सहयोग कतै न कतै न्याय पाउन त हामीले कसै न कसैले त सहयोग गर्नै पर्छ। हामीलाई यसो मेरो सपोर्टमा बोलिदिनुहोस् अथवा अरूको सपोर्टमा बोलिदिनुहोस् भन्ने पनि छैन, जस के छ भन्दाखेरि निष्पक्ष छानबिन गरेर मेरो ड्याडीलाई न्याय दिनुहोस्। मेरो ड्याडी अब फर्केर नआए पनि हामी पीडित परिवारलाई त न्यायको त्यो राहतको सास एकदम फेर्न मन छ, त्यो फेर्न पाइयोस्, छिट्टै नै एकदम फेर्न पाइयोस्।
थ्याङ्क यू सुस्मिता, हामी पनि तपाईँको आवाजको साथमा छौँ। तर अब उहाँको जुन मृत्यु भयो त्यो मृत्युका सूचनाहरू जुन ढङ्गले आए रहस्य थुप्रै छन्, तपाईँले पनि औल्याउनु भयो र मलाई पनि लाग्दछ पछिल्लो चरणमा उहाँ कार्यरत रहेको संस्था नै गम्भीर नहुनु, उहाँ नेपाल पत्रकार महासङ्घको नेता हो, नेपाल पत्रकार महासङ्घको नेतृत्व नै यसबारे वास्ता व्यवस्था गरेर बस्नु र प्रहरीहरूको रिपोर्टहरू फरक फरक हुनु, यी यावत कारणहरूले यो एउटा गम्भीर राजनीतिक षड्यन्त्रको उहाँ शिकार बन्नुभएको भन्ने मलाई पनि लागेकोले उहाँको मृत्युको गम्भीर अनुसन्धान हुनुपर्छ भन्ने आवाजलाई हामीले ठाउँ दिइरहेका छौँ र हामी तपाईँको साथमा छौँ। यसमा फियर इन्भेस्टिगेसन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ र भर्खरै यस्तै प्रकरणमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले आफ्नो ज्यान पनि असुरक्षित भएको र आफ्नो हत्या पनि हुन सक्ने भनेर उहाँले वक्तव्य दिनुभएको छ। त्यो वक्तव्यपछि त म अझ बढी बलरामको स्वाभाविक मृत्यु होइन र यसमा गम्भीर राजनीतिक षड्यन्त्र छ र यसमा नेपालको सरकारले यो तथ्यहरूलाई लुकाइरहेको छ, न्यायको आवाजलाई दिइरहेको छैन भन्ने मलाई थप आशंका भएको छ। अब सत्य निरूपण तथा मेलमिलाप आयोगको कमिश्नर हुनुहुन्छ विष्णु पोखरेल, उहाँलाई अनुरोध गर्छु
आज जुन पत्रकारको सुरक्षा र दण्डहीनताका कुरालाई लिएर टिआरसीलाई पनि जोडेर हामीले के गर्दैछौँ, हामी कसरी अगाडि बढ्दैछौँ र हामीले के कस्ता मुद्दाहरूमा हाम्रा क्षेत्राधिकार पर्छन् भन्ने विषय र पत्रकारका यी हत्याका कुराहरूका कुरालाई हामीले कसरी सम्बोधन गर्न सक्छौँ र कसरी अगाडि बढ्न सक्छौँ भन्ने कुरा हाम्रा सरकारका र हाम्रा क्षेत्राधिकारका भित्र पर्ने केही कुराहरू देखेँ मैले। र जुन हत्या भएको कुरामा अत्यन्त दुःखद घटना हो, त्यसको अनुसन्धान हुनुपर्छ, दोषीलाई कारवाही हुनुपर्छ र दण्डहीनता हुनु हुँदैन भन्ने हाम्रो पनि मान्यता हो र त्यही अन्तर्गत रहेर हामीले सम्मानित सर्वोच्च अदालत, कानुन, संविधान र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै टिआरसीले कार्यक्रम जुन मुद्दाका कारवाहीलाई बढेको कुरा जानकारी गर्न चाहन्छु। सर्वप्रथम त क्षेत्राधिकारको कुरा, टिआरसीको क्षेत्राधिकार के हो भन्ने कुरा पनि जनमानसलाई जानकारी हुन जरुरी हुन्छ भन्ने लाग्छ। जस्तो यसमा 2052 फागुन 1 देखि 2063 मङ्सिर 5 भित्रका घटनाहरू जुन घटना द्वन्द्वसँग सम्बन्धित हुन्छन् त्यही मात्र हेर्ने हाम्रो चाहिँ क्षेत्राधिकार हो। र त्यसमा पनि के हुन्छ त भन्दा हामीले छानबिन गर्दाखेरि दुई तरिकाले छानबिन गर्ने गर्छौँ। जस्तो मैले पहिला क्षेत्राधिकारको कुरा गरेँ, अर्को काम कसरी गर्छौँ भन्ने कुरा जोड्छु र अदालतमा परेका मुद्दाको प्रसङ्गलाई पनि मैले बोल्नुपर्ने हुन्छ र परिपूरण क्षतिपूर्ति र राहतका कुरालाई पनि मैले जोड्नुपर्ने हुन्छ। यसमा चाहिँ दुई तरिकाले जसरी हामीले छानबिन अगाडि कसरी प्रक्रिया अगाडि बढाउँछौँ त भन्दा दुई तरिकाले बढाउँछौँ। एउटा प्रारम्भिक छानबिन भन्ने हुन्छ, एउटा विस्तृत छानबिन भन्ने हुन्छ। प्रारम्भिक छानबिनमा त्योभन्दा अगाडिको आयोगले जुन हिसाबले छानबिन गर्दाखेरि 3700 मुद्दा मुकाममा, हाम्रो अहिले 7 मुकाम भनेर चाहिँ मुकाम राखे स्थिति हो पहिला आयो, त्यसबाट चाहिँ 3787 मुद्दा, त्यसमा हामीले के गर्छौँ भन्दा कतिपय नाम मात्रै हुन्छ, अब त्यो के हो, घटना कस्तो हो, के हो, डिटेल्स हुँदैन, त्यसको लागि बुझ्नुपर्ने हुन्छ। त्यसको लागि प्रारम्भिक छानबिन भन्ने हुन्छ, टिआरसीले प्रारम्भिक छानबिन गर्नैपर्ने हुन्छ र छानबिन भएर आइसकेपछि कुन मुद्दा विस्तृतमा पठाउने हो, किन भन्दा सम्बन्धित सर्वोच्च अदालतले जुन लाइनमा फैसला गरेको स्थिति छ त्यही लाइनबाट र कानुनको दायरा जुन हामीलाई म्यान्डेट छ काम गर्ने त्यो म्यान्डेटभित्र रहेर हामीले चाहिँ जस्तो विस्तृत छानबिनमा पठाउनु पर्ने मुद्दाहरू विस्तृत छानबिनमा पठाउनु पर्ने हुन्छ। एन र नियावलीभित्र रहेर चाहिँ त्यहाँ के हुन्छ त भन्दा विस्तृत छानबिन गर्नको लागि हामीले छुट्टै एउटा चाहिँ निर्णय गर्नुपर्ने हुन्छ। प्रारम्भिक छानबिन भएर आइसकेपछि त्यसपछि हामीले चाहिँ विस्तृत छानबिनमा हामीले के गर्ने गर्छौँ भन्दा ती मुद्दाहरूमा प्रमाण बुझ्ने कुरा होला, बयानका कुराहरू होला, त्यसपछि त्योभित्र नै अब जस्तो एउटा हत्या छ भने मानौँ, जो हत्या चाहिँ सशस्त्र द्वन्द्वसँग रिलेटेड हो कि होइन त, त्यो अवधिभित्रको छ कि छैन त, अथवा यहाँ कतिपय कस्ता उजुरी पनि हुन्छन् त भन्दा दाजुभाइकै झगडा परेर पनि चाहिँ हत्या भएका पनि त आउँछ नि, त्यस्ता खाले उजुरी पनि त छ नि। त्यसले गर्दा पहिला हामीले चाहिँ यहाँ के गरिरहेछौँ त, अहिले कसरी अगाडि बढिरहेछौँ त भन्ने कुराको पनि यहाँहरूलाई जानकारी दिनुपर्ने हुन्छ। त्यसरी विस्तृत अनुसन्धानबाट आइसकेका मुद्दाहरू हुन्छन्, ती मुद्दामा हामीले चाहिँ के गर्छौँ त भन्दा दोषी उपर कारवाही गर्नु भनेर महाधिवक्ता कार्यालयमा चाहिँ हामी सिफारिस गर्छ, नेपाल सरकारले सिफारिस गर्छ र महाधिवक्ता कार्यालयले मुद्दा चल्ने नचल्ने निर्णय गर्ने अधिकार चाहिँ हुन्छ र त्यसरी प्रक्रियागत रूपमा अगाडि बढ्छ। र त्यहाँ पनि एउटा विशेष अदालत भन्ने हुन्छ, अहिले गठन भएको छैन, नेपाल सरकारले द्वन्द्वकालीन मुद्दा हेर्नको लागि विशेष अदालत गठन गर्ने एनमै व्यवस्था छ। र अर्को कुरा, अहिले हामी रिसेन्ट काम के गर्दैछौँ त, के आयोग सुतेकै हो त अथवा चाहिँ केही काम गर्दैछौँ अझ बढी पीडितमा, त्यो कुरालाई मैले सम्बोधन गर्नै पर्ने हुन्छ। पहिलो कुरा त हामी जब नियुक्ति भयौँ माघ 9 गते, नियुक्ति भएर आइसकेपछि 11 चैत्रदेखि लकडाउन भयो, त्यो विडम्बना पनि भन्छु मैले, किनभने जुन उत्साहका साथ काम गर्ने जमर्कोका साथ यो आयोगमा प्रवेश गरेको स्थिति थियो, त्यो स्थिति समय अनुकूल भएन, त्यहाँनिर चाहिँ अलिकति लकडाउनले गर्दा जुन हिसाबले जुन स्पिरिडमा हामी काम गर्न सक्थ्यौँ त्यो स्पिरिडमा काम नभएकै हो, त्यसलाई म स्वीकार छु। तर कामै नभएको त भन्दा होइन, काम भएको छ, र के काम भएको त भन्ने प्रश्न उठ्न सक्ला, के काम भएको त भन्दा सर्वप्रथम त यहाँ मुद्दाहरू भेराइटी अफ मुद्दाहरू छन्, ती मुद्दाहरूमा लिङ्ग छुट्याउन त पर्यो नि, कस्तो प्रकृतिका मुद्दाहरू हुन्, हामी ती मुद्दाहरूलाई लिङ्ग छुट्याउने काम गरिरहेछौँ र चाहिँ कुनैमा परिपूर्ण दिने हो क्षतिपूर्तिका लागि विस्तृत छानबिनका लागि त्यस्ता खाले मुद्दाहरू चाहिँ हामी अहिले चाहिँ छुट्याइरहेको स्थिति छ र हामी निर्णय चाहिँ गरेका छैनौँ। अब निर्णय प्रक्रियामा चाहिँ छौँ, हामी निर्णय गर्छौँ, केही समयमा चाहिँ हामी चाहिँ निर्णय गर्ने तयारीमै छौँ, हामी निर्णय गर्छौँ। अब यसमा पनि के छ त भन्नुहुन्छ भन्दा, अब पहिला आयोगको कुरा अघि अलिकति आयो, यहाँ चाहिँ कामै गर्न सकिन्न कि साँच्चीकै चाहिँ केही पनि गर्न सकिन्न कि भन्ने अवस्था चाहिँ होइन भन्छु भने काम गर्न सकिन्छ। जुन एनले अहिले जुन हामी जुन नियुक्ति भएर आएका छौँ जुन एन अन्तर्गत त्यो एनलाई टेकेर काम गर्ने प्रशस्त ठाउँ छ। अहिले मैले अघि पनि निवेदन गरेँ जस्तो हाम्रो सिङ्गो 63,718 मुद्दा द्वन्द्वकालीन मुद्दा टिआरसीमा दर्ता छ। त्यो मुद्दालाई चाहिँ कम्तीमा सम्बोधन त गर्न पर्यो, हामीले चाहिँ फाइल बेसमा डिसिजन गर्नुपर्ने हुन्छ, त्यसलाई हेर्नुपर्ने होला, त्यसले गर्दा टाइम त अलिकति हामी लाग्छ, हामी प्रक्रिया पुऱ्याएर दिन्छौँ। अघि पत्रकारसँग जोडिएको कुरामा मैले चाहिँ भन्नै के मन लाग्यो त भन्दा जस्तो अघि पत्रकारज्यूहरूको जुन हत्या भएको छ हामीसँग रिलेटेड कुरा गर्छु मैले। हामीसँग रिलेटेड कुरा के हुन्छ त भन्दा हत्या भएको छ, हत्याको लागि अब हामी चाहिँ फाइल हेर्दै गयौँ, त्यो विस्तृत अनुसन्धानको लागि पठाउँछौँ र पीडित जो परिवार हुनुहुन्छ पीडित परिवारलाई राहत स्वरूप क्षतिपूर्तिका कुराहरू होलान्, परिपूरणका कुरा होलान्, राहतका कुरा होलान्, त्यस्ता कुराहरू कानुनले नै दिया हुनाले त्यसको लागि हाम्रो के छ त भन्दा प्रक्रियामा एउटा फारमै भरौने प्रक्रिया छ। एउटा फारममा के छ त उहाँहरूको जस्तो हिजोको आयोगले जतिखेर काम गर्दाखेरि सामान्य परिवारमा एउटा बच्चालाई पढाइको कुरा थियो होला, स्वास्थ्यको कुरा थियो, कसैको रोजगारीको तिर थियो भने त्यो चेन्ज पनि हुन सक्ला। अहिलेको रिसेन्ट आवश्यकता के हो त, उहाँहरूलाई जरुरी के छ त भन्दा जस्तो स्पष्ट एनले नै के भनेको छ त भन्दा व्यवस्थै गरेका छ दफा नियम चाहिँ 33 सहुलियत र सुविधा उपलब्ध गराउने भन्दछ। जस्तो अध्ययन गर्न चाहनेलाई स्नातक तहसँग निशुल्क शिक्षाको कुरा होलान्, त्यसपछि आएर सिपमूलक कुराहरू होला, अनि सहुलियत ब्याजमा ऋणका कुराहरू, बसोबास नभएकालाई 5,00,000 बसोबासको व्यवस्थाका कुराहरू, यस्तै गरी अब अहिले चाहिँ पीडितलाई 1,00,000 रुपियाँमा नबढे स्वास्थ्य उपचारका कुराहरू, यी यावत कुराहरू जस्तो परिपूरणका कुराहरूमा चाहिँ यी यावत कुराहरू छन्। यो परिपूर्ण अहिले नै हामीले गर्न सक्छौँ कि सक्दैनौँ त भन्दा प्रक्रियागत रूपमा हामी अगाडि बढिरहेछौँ। जस्तो अहिले मैले अघि पनि निवेदन गरेँ, अहिले हामी लिङ्ग छुट्याएर कुन मुद्दा कता जाने हो त, हामी कसरी अगाडि बढ्ने त भनेर ती मुद्दामा काम गरिरहेछौँ। त्यो मुद्दामा काम गरिसकेपछि हामी पीडित पनि आइडेन्टिफाई गर्छौँ र परिपूर्ण राहत क्षतिपूर्ति के दिनुपर्ने हो त, त्यो मुद्दाले के मागेको छ त, अथवा पीडितको के छ त, त्यसमा आवश्यकता के छ, इच्छा आवश्यकता के छ त भन्ने कुरालाई चाहिँ आइडेन्टिफाई गरेर हामी त्यसतर्फ चाहिँ सम्बोधन गर्ने गर्छौँ र त्यो प्रक्रियामै छौँ, हामी त्यो काम गर्दैछौँ। त्यसले गर्दा अब केही समयभित्र हामीलाई लाग्छ मङ्सिर पुस, अब मैले ठ्याक्कै त भनिनँ डेट, तर हामी केही कुरामा निर्णय गर्दैछौँ। अब यहाँ चाहिँ अघि पनि कुरा के हुँदैन, जस्तो प्रेजेन्टेसनमा कुरो भएको थियो क्षतिपूर्तिको कुरा, राहतको कुरा पीडितले पनि निश्चित रूपमा पाउनुपर्छ र चाहिँ यो लेन्दी जुन हिसाबले भएको छ पीडितले न्याय पाउनुपर्छ, छिटै पाउनुपर्छ, त्यो मान्यतामा हामी पनि छौँ। तर प्रोसिड्युरली कतिपय कुराहरू के हुँदो रहेछ भन्दा छिटो बढाउँ भन्दाखेरि पनि कतिपय त यो समय त्यसपछि अवस्थाले गर्दाखेरि पनि अहिले जुन स्पिडमा हामी जानुपर्ने जान सकेनौँ। अर्को कुरा चाहिँ प्रक्रिया पनि पुर्याउनु पर्ने कुरा, प्रक्रिया पुऱ्याएर अगाडि बढ्ने कुरा, त्यसले गर्दा चाहिँ हामी चाहिँ अलिकति जुन स्पिडमा अगाडि जानु पर्थ्यो जान नसकेकै हो, त्यसलाई स्वीकार्नु पर्छ। र अघि चाहिँ जस्तो यज्ञ प्रसाद अधिकारीज्यूले भन्नुभएको छ कामै नभएको हो कि, हामी चाहिँ वास्तवमा धेरै विषयमा चाहिँ हामी यो काम त्यो काम भन्ने विषयमा बाहिर नआउनाले, किन भन्दा काम भएको त अब निर्णय भएपछि थाहा हुने कुरा हो, परिणामले देखाउने कुरा हो, परिणामै नआइकन त वास्तवमा केही कामै भएन, त्यही आयोगले केही कामै गरे होइन कि भन्नु स्वाभाविकै पनि हो। त्यसले गर्दा अहिले परिणाम हामी चाहिँ दिइसकेका छैनौँ, तर आन्तरिक रूपमा जुन काम गर्नुपर्ने हो जुन गरेका छौँ त्यो अत्यन्त हामी चाहिँ शिक्षित भएर चाहिँ हामी टिमै काम गरिरहेछौँ। हामी बिदाको बेला पनि आएर यहाँ चाहिँ काम गरिरहेको स्थिति छ। त्यसले गर्दा अब पीडित पत्रकारज्यूहरूको जुन परिवार हुनुहुन्छ, परिवारमा त्यो जुन हत्या भएको कुरा छ हामीसँग रिलेटेड कुरा, त्यसमा पीडित परिवारलाई क्षतिपूर्तिको कुरा होला, राहतको कुरा होला, परिपूरणको कुरा त्यो निश्चित रूपमा आउँछ, त्यो पाउनुपर्छ। र अर्को कुरा अघि निवेदन गर्ने क्रममा प्रस्तुतिका क्रममा के भन्नुभएको त भन्दा अदालतमा जुन प्रवेश गरे मुद्दाका हकमा टिआरसी बोल्न मिल्दैन। अहिले हामी कहाँ दर्ता भएको हकमा त हामी बोल्न मिल्छ, तर अदालतमा जुन दर्ता भइरहेका मुद्दा छन् त्यो विषयमा हामी बोल्न मिल्दैन। सम्मानित सर्वोच्च अदालतले पनि त्यो लाइनमा बोलिसकेको अवस्था छ। त्यसले गर्दा हामीले केसम्म गर्न सक्छौँ त भन्दा त्यो विषयमा भोलि आइडेन्टिफाई त गर्नुपर्ने हुन्छ, पीडित पहिचान त गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ त्यो अध्ययन चाहिँ गर्न सक्ने भन्ने चाहिँ छ। त्यसले गर्दा अहिले उता प्रवेश गरे मुद्दामा चाहिँ हामी बोल्न मिल्दैन, यही भित्र रहेर यहाँ दर्ता भएका जति पनि मुद्दा छन् त्यसको सेरोफेरोमा रहेर त्यही भित्रै रहेर हामीले चाहिँ काम गर्ने हो। हामी त्यसरी नै काम गरिरहेछौँ। जुन टिआरसीमा पेन्डिङ भइरहेका मुद्दाहरू भन्ने आएको छ, पेन्डिङ भइरहेका मुद्दाहरूमा हामी चाहिँ अब कसरी हेरिरहेछौँ त भन्दा अब कतिपय मुद्दाहरू के हुन्छ भन्दा उसलाई प्रायोरिटी दिएर हेर्नुपर्ने मुद्दाहरू पनि हुन्छन्, त्यसलाई पनि हामी चाहिँ ध्यान पुऱ्याइरहेछौँ। हामी त्यसरी अगाडि बढिरहेछौँ। अब जुन हिसाबले यहाँहरूको जुन हामीले टिआरसीले काम अगाडि बढाउनु पर्ने हो त्यो स्वाभाविकै रूपमा नभएको हुनाले त्यसले म टिआरसीकै एउटा मेम्बर भए तापनि टिमकै तर्फबाट स्वीकार गर्छु, मैले बाध्यता पनि भने। त्यसले गर्दाखेरि हामी यसरी चाहिँ अलिकति जुन हिसाबमा रफ्तारमा अगाडि जान पर्ने हो, नसकेकै हो। अब अध्यक्षज्यूले चाहिँ अब गर्नै नसक्ने हो कि भन्नुभएको छ भने त्यसो मलाई लाग्छ गर्न सकिन्छ, धेरै काम गर्न सक्ने स्थिति छ। यसले स्पष्ट व्यवस्था गरेका कुराहरूका अध्ययनमा रहेर हामीले थुप्रै काम गर्न बाँकी छ, किन भन्दा मुद्दा धेरै छ, त्यसले गर्दा हामीले काम गर्न अहिले चाहिँ बाँधिएको स्थिति चाहिँ छ जस्तो लाग्दैन मलाई। जुन हिसाबमा चाहिँ अब अगाडि बढिरहेछौँ, अब यहाँहरूको सहयोग सहकार्य अवश्य पनि निरन्तर रहनेछ भन्ने अपेक्षा पनि गरेकी छु मैले, र कतिपय कुराहरू यहाँहरूसँग सल्लाह गरेरै जानुपर्छ। हाम्रो यो टिआरसीले एक्लो केही पनि गर्न सक्दैन भन्ने लाग्छ, किन भन्दा न्यायलाई पहिचान गर्नको लागि, न्याय प्रदान गर्नको लागि सबैतिरबाट चाहिँ एउटा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।
धेरै धेरै धन्यवाद। अब सत्य निरूपण तथा मेलमिलाप आयोगको तर्फबाट जुन सम्बोधन यहाँले गर्नुभयो, आयोगको क्षेत्राधिकारमा रहेका र आयोगमा भएका पत्रकार विरुद्धका दण्डहीनताका मुद्दाहरूको बारेमा जुन किसिमको गम्भीरतापूर्वक प्राथमिकतापूर्वक हेर्छौँ, हामी छलफल गर्छौँ र आयोगले काम गरिरहेको छ भनेर जुन न्यायको एउटा आश्वस्त गराउनु भयो, त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आयोगलाई न्याय निरूपण गर्ने सन्दर्भमा कुनै पनि किसिमको साथ सहयोग र सहकार्यका लागि हामी तयार भएको पनि हामी तयार छौँ, हामी सहयोग गर्न प्रतिबद्ध छौँ। भन्न त यसलाई यसले कानुनको हिसाबले कमजोर छ, यसले काम गर्न सक्दैन, यसले जस्टिस निरूपण गर्न सक्दैन भन्ने गुनासो पनि छ। त्यसका बावजुद पनि जुन संक्रमणकालीन न्यायका लागि बनेका राज्यका संयन्त्रहरू छन्, ती संयन्त्रहरूको सफलताका लागि हामी यहाँहरूसँग यो प्रक्रियाहरूमा साथमा छौँ। न्यायको आवाज नमरोस् यही हाम्रो चाहना हो र म आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु। अब आफ्नो अभिव्यक्तिका लागि पत्रकार महासङ्घको वरिष्ठ उपाध्यक्ष विपुलजी।
पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्यको सन्दर्भको सवाल थाही मुद्दा जस्तो बन्यो, जो चाहिँ दुर्भाग्य हो आफै थियो। यो अवस्थाभन्दा हामी चाहिँ धेरै अगाडि गइसक्नुपर्ने हो, किनभने हामीले धेरै राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन, मिडिया क्षेत्रमा निजी क्षेत्रको लगानीको पनि खरबको अमाउन्टमा लगानी भित्रिसकेको अवस्था, पत्रकारिता व्यावसायिक बन्दै गएको छ भन्ने कुराको अनुभूति एकातिर हुँदै गर्दाखेरि हामी यो क्षेत्रमा काम गर्ने पत्रकारहरू सुरक्षित छौँ भन्ने कुराको अनुभूति पनि सँगसँगै हुनुपर्ने हो, तर त्यसो हुन सकेन। यद्यपि संसारभरिको अभ्यास हेर्दै जाँदाखेरि प्रेस जति फ्री रहन्छ, जति स्वतन्त्रताको अभ्यास प्रेसले गर्छ, उसका चुनौतीहरू पनि थपिँदै गएको, पत्रकारहरू असुरक्षित हुँदै गएको देखिन्छ। किनभने समाजमा एउटा यस्तो वर्ग सधैँ रहिरहेको हुन्छ जसले स्वतन्त्रता मन परान्न, जसले पारदर्शिता मन परान्न, जसले व्यक्ति विरुद्धको अभिमत अथवा आवाजलाई मन परान्न, त्यो चाहिँ आक्रमणमा उत्रिन्छ। त्यस कारणले पनि हुनसक्ला, तर हामी चाहिँ एउटा सभ्य समाज निर्माणको दिशामा उन्मुख हामीले समाज हो भनेर हामीले नेपाली समाजलाई पनि तदनुकूलको नागरिक स्तरबाट उठेका आवाजहरूले सधैँ जितेको अवस्था छ। त्यति लामो समय चाहिँ नागरिक आन्दोलन नचलेको देशका रूपमा पनि लिन सकिन्छ। हामीले गणतन्त्र भन्ने आन्दोलन गऱ्यौँ, 10 वर्षमा प्राप्त गऱ्यौँ। लोकतन्त्र भन्यौँ, 10 वर्षको लागि भन्दा ठुलो लडाइँ लड्न परेन। 7 सालको क्रान्तिको सन्दर्भको कुरा हेर्ने छोटो समयमै गऱ्यौँ भने जनताको चाहना अनुसारको शासन व्यवस्था तत्काल प्राप्त गर्न सक्ने एउटा मुलुकका रूपमा नेपाललाई चित्रित गर्न सकिन्छ। तर हामीले जुन कुरा जनताले जुन चाहेका छन्, जुन जस्तो परिवर्तन चाहेका थियौँ, र त्यो परिवर्तित अवस्थामा मिडिया कस्तो हुने भन्ने कुराको पनि एउटा क्लियर भिजन नागरिकमा पनि र अभियन्ताहरूमा पनि भएको महसुस गरिन्छ आन्दोलनको दौरानमा। तर यो परिवर्तन पछाडि त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा हामी कहीँ कतै चुकेका छौँ, त्यही चुकेकै कारण सँगै छौँ भन्ने भन्दा अरू केही गर्न नसक्ने अवस्थामा अब हामी छौँ। पछिल्लो घटना बलरामजीकै कुरा गर्ने हो भने पनि पत्रकार महासङ्घले बलरामजीको नाममा अरू केही काम गर्ने कुरा भन्दा पनि न्याय दिलाउनुपर्छ, एउटै मुद्दामा चाहिँ केन्द्रित हुनुपर्छ। अहिले उहाँको नाममा चाहिँ कोष राख्ने कुरा हामीले पछि पनि गर्न सक्छौँ, उहाँको नाममा अन्य कुनै चाहिँ संरचनाहरू निर्माण गर्ने, तालिम सेन्टरहरू बनाउने कुरा पछि पनि हामीले गर्न सक्छौँ। तर अहिले उहाँको हत्याको वास्तविक कारण छानबिन गर्नका लागि राज्यलाई घजघजाउने कुरा नै पहिलो प्राथमिकता दिनुपर्छ भनेर हामीले लिखित रूपमा मौखिक रूपमा राज्यलाई पटक पटक चाहिँ भनिराखेको अवस्था हो। त्योभन्दा अगाडिका घटनाहरू पनि यो अपराधीले सजाय नपाउने अवस्था को अन्त्य त छैन छैन, अरू खास गरी चाहिँ अरू ढङ्गका झै झगडा टाइपको कुरा भन्दा पनि जो मिडिया जसले अभिव्यक्तिलाई एक्सपोज गर्ने हो, नागरिक आवाजलाई एक्सपोज गर्ने हो, ती पात्रहरू जसको चाहिँ कुनै निहित स्वार्थ थिएन, एउटा सार्वजनिक हितका लागि कार्यरत सञ्चारकर्मीहरूलाई जुन ढङ्गले चाहिँ तपाईँको यो त्याग हुने र उनीहरूको चाहिँ छानबिन पनि नहुने जुन एउटा दुःखद अवस्था छ, त्यो अवस्था अन्त्यका लागि हामीले चाहिँ एउटा हाई साउन्ड दिन जरुरी जस्तो देखिन्छ। त्यसलाई एउटा अभियानै बनाएर चाहिँ सबै सरकारवाला पक्षहरू जोडिएर सँगसँगै हिँड्नुपर्ने अवस्था हो कि एउटा, र यसलाई अब एउटा चाहिँ तपाईँको नागरिक आन्दोलनकै रूपमा विकास गर्नुपर्ने अवस्था देखिन्छ। अब सुरक्षाकै कुरा गर्दाखेरि पछिल्लो सर्वेक्षणले देखाए अनुसार नेपालका 71% भन्दा बढी पत्रकारहरूले अहिले यो कोभिडका कारण चाहिँ आर्थिक समस्यामा परेको भनेर चाहिँ हामीलाई भनेका छन्। भने यति ठुलो लार्ज स्केलमा चाहिँ हामी समस्यामा पर्यौँ भनेर भन्दाखेरि पनि राज्यलाई हामीले 3 तहको चाहिँ योजना बनाऊ भनेर भन्यौँ, तत्कालिक, दीर्घकालीन, अल्पकालीन, तर राज्यको त्यो ढङ्गमा सिरियसनेस देखिएन। अहिले चाहिँ सफ्ट लोनमा चाहिँ तपाईँको केही ऋण दिने कुराहरू चाहिँ अलिकति अभ्यासमा आउन थालेको छ, तर त्यसलाई पनि चाहिँ तपाईँको दुरुपयोग हुने खतरा त्यत्तिकै देखिएको छ। त्यो मिडिया हाउसहरूले चाहिँ तपाईँको लोन त लिने तर त्यसको प्रयोग तलब वेतनमा गर्नुभन्दा पनि श्रमजीवीलाई चाहिँ तपाईँको दिनुभन्दा पनि अरू कुनै संरचना अन्त त्यहाँबाट लिएर अरू कुनै बिजनेसमा लगाउन सक्ने बाटाहरू सम्भावना सहितको एउटा भनौँ बाटो खुल्ने गरी त्यो बनाइ लोन दिन थालिएको छ। त्यसले त्यो लोन पनि एकदम यो श्रमजीवी पत्रकारहरूलाई आर्थिक रूपमा समस्या पर्न नदिनका लागि यो यो विज्ञापन नपाएको अवस्थामा सङ्कट परेको अवस्थामा परेका मिडिया हाउसहरूलाई आफूलाई सञ्चार गर्नका लागि मात्रै दिन मिल्ने गरी त्यसलाई अझ चाहिँ तपाईँको एउटा क्राइटेरिया राम्रो क्राइटेरिया बनाउनु पर्ने अवस्था देखिहाल्छ। त्यसले गर्दा आर्थिक रूपमा पनि एकातिर असुरक्षित हुन थाले पत्रकारहरू भने भौतिक रूपमा पत्रकारहरूको असुरक्षाको श्रृङ्खला पनि रोकेको अवस्था छैन। मारिएका साथीहरूको छानबिनको कुरामा कुनै सिरियसनेस छैन। घटना दुर्घटना भन्दै यो पक्ष त्यो पक्ष भनेर चाहिँ जोड दियो, विद्रोह पक्षको नाम हालिदियो र त्यसपछि त्यसलाई अनुसन्धानै नगर्ने अब तपाईँको यो ढङ्गको फितलो प्रवृत्ति विरुद्धमा एउटा ठुलै नागरिक अभियान नागरिक दबाब आवश्यक पर्दछ भन्ने मलाई लाग्छ।
थ्याङ्क यू बिबुलजी।
पत्रकार सुरक्षा र दण्डहीनताको निरन्तरता सम्बन्धी आजको पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222, इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।